السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، وصلي على محمد كما أنت أهله، وافعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صلي على محمد عبدك ورسولك، وصلي على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى. ہمارے جسم کو فنا ہے، روح کو فنا نہیں ہے. آج روح کی دنیا کے کچھ سربستر عذاب سے عرض کروں گا، چوکنے ہو کے بیٹھیے گا، متوجہ بیٹھیے گا. ہمارے جسم کو فنا ہے، روح کو فنا نہیں ہے. جسم بے وفا ہے، روح بے وفا نہیں. کیوں؟ رب کو فنا نہیں. میرا رب باقی ہے، ہمیشہ ہے، سرمدی ہے، اس کو فنا نہیں تو روح کو فنا نہیں. جسم تھا نہیں، رب نے وجود بخشا، پھر ہوگا نہیں، رب ہمیشہ وجود میں ہوگا. روحوں کی دنیا کے راز و بھید سمجھیں، روحوں کی دنیا کے راز و بھید سمجھیں، بڑا نفع ہوتا ہے، بہت فائدہ ہوتا ہے. زندگی میں بہت سی آسانیاں اور بہت سی سہولتیں موجود ہوتی ہیں اس وقت جب روح کا تعلق انسان سے ہو جاتا ہے، یا ہم روح کے رازوں کو سمجھتے ہیں، زندگی آسان ہو جاتی ہے. اور زندگی میں ایسی مشکلات، پریشانیاں ڈھلتی ہیں، ختم ہوتی ہیں، جو انسان بوجھ لیے لیے پھر رہا ہوتا ہے، اور حتیٰ کہ اس بوجھ کے ساتھ قبر میں چلا جاتا ہے، اسی بوجھ کے ساتھ قبر میں چلا جاتا ہے. صدیوں سے ایک عمل آزمودہ ہے، خاتم خواجگان، جس کو ہم ذکر خاص بھی کہتے ہیں. یہ ہر ہفتے تسبیح خانے میں پڑھا جاتا ہے، آج بھی انشاءاللہ پڑھا جائے گا. صدیوں سے خواجگان، یہ خواجگان جو لفظ آیا ہے یہ بخارا سے آیا ہے. خواجہ دنیا کے اعتبار سے، روحانیت کے اعتبار سے کشمیریوں کو خواجہ کہتے ہیں، بٹ کہتے ہیں، ڈار کہتے ہیں، بعض کو خواجہ کہتے ہیں. یہ لفظ اصل میں بخارا سے آیا ہے. یہ دنیا کے اعتبار سے کوئی بڑا ہے یا روحانیت کے اعتبار سے بڑا ہے؟ خواجہ خواجگان، خواجہ معین الدین، خواجہ فلاں، خواجہ نظام الدین، یہ خواجہ یعنی بڑا، باس، سردار، آقا. ہم ایک عمل کرتے ہیں خانقاہوں میں، تسبیح خانے میں، بڑے بڑے اولیاء، صدیوں سے یہ عمل چلا آ رہا ہے، صدیوں سے، آج کا نہیں ہے، یہ عمل صدیوں سے چلا آ رہا ہے. اس کو ہم کہتے ہیں ختم خواجگان، یعنی اعمال کا ہدیہ پڑھ کے، اعمال کا ہدیہ سارے مل کے یا انفرادی پڑھ کے، وہ ان اولیاء ہستیوں کو دینا، وہ ان بزرگ ہستیوں کو دینا، وہ ان اولیاء اور بزرگ ہستیوں کو، روحوں کو ہدیہ کرنا، اس کا نام ہے خط خواجگان، جو آپ ہر ہفتے کرتے ہیں. کبھی آپ نے سوچا نہیں کہ دعائیں قبول تسبیح خانے میں کیوں ہوتی ہیں؟ آفتیں ٹلتی ہیں، مسائل حل ہوتے ہیں، مشکلات دور ہوتی ہیں، لوگ دور پرے سے چل چل کے آتے ہیں کہ ہمارے مسائل کا حل تسبیح خانہ، وہاں کی حاضری. یہ ہمارے اکابر کی خانقاہوں میں، آستانوں میں، وہ لوگ جو صاحب توحید ہیں، میں ان کی بات کر رہا ہوں، ان کے آستانوں میں ختم خواجگان ہوتا ہے. اور مسائل کے حل، مشکلات کے حل کے لیے مل بیٹھ کے ختم خواجگان کرتے ہیں، انہیں ذکر کرتے ہیں، اعمال کرتے ہیں، پھر ان نیک ارواح کو ہدیہ کرتے ہیں، پھر ان کے وسیلے سے دعا کرتے ہیں اور اللہ پاک مسئلہ حل کر دے. یہ ذکر خاص ہم ہر جمعرات کو کرتے ہیں، ہر جمعرات کو۔ تسبیح خانے میں سال سال زندگی گزر گئی، اور میں نے اپنے حضرت رحمت اللہ علیہ کی خانقاہ میں، ان کی تسبیح خانے میں یہ دیکھا، بڑوں کے ہاں یہ دیکھا، بڑوں سے یہ سنا، اولیاء سے یہ سنا، اور بڑی بڑی ہستیوں، میں بخارا کی خانقاہوں میں، سمرقند کی، تاشقند کی، ترمز کی، بڑی بڑی خانقاہوں میں گیا ہوں۔ میں حضرت پیرانی پیر شیخ عبد القادر جیلانی رحمت اللہ علیہ کی خانقاہ میں گیا ہوں، ان کی خانقاہوں میں گیا ہوں، اور وہاں جا کے ایک احساس ہوا ہے یہ عمل کتنا طاقتور تھا، اور اس عمل کے اندر کتنی تاثیر ہے، کتنا کمال ہے۔ جو آپ ہر جمعرات یہاں تسبیح خانے میں، شب جمعہ میں کرتے ہیں، اور انشاءاللہ آج بھی کریں گے۔ روحوں کا جسموں سے تعلق ہوتا ہے، اگر آپ پرسکون ہیں تو روحیں پرسکون ہیں، اگر آپ بے قرار ہیں تو روحیں بے قرار ہیں، اس کا بہت زیادہ جسم سے تعلق ہے، آپ کے مسائل سے تعلق ہے، آپ کی مشکلات سے تعلق ہے۔ اللہ روحوں کو آگاہی دیتا ہے، اللہ اپنے علم سے روحوں کو علم دیتا ہے، اللہ ان تک اطلاعیں میرا رب پہنچاتا ہے، روحوں تک میرا رب اطلاعیں پہنچاتا ہے، اور یہ حقیقت ہے کہ روحوں تک پہنچتا ہے نظام سارا، ہمیں خبر نہیں ہوتی، لیکن ہمارا نظام پہنچتا ہے۔ یہ ختم خواجگان جو آپ روزانہ یا آپ ہر جمعرات کر رہے ہیں، یہ بہت طاقتور عمل ہے، مشکلات کے لیے، الجھنوں کے لیے، مسائل کے لیے، روحانی ترقی کے لیے، زندگی کی کامیابیوں کے لیے۔ اور یہ میں نہیں کر رہا، یہ بڑی بڑی ہستیاں، بڑی بڑی ہستیاں شروع سے لے کر آخر تک، آج تک کرتی چلی آ رہی ہیں، میں نہیں کر رہا، میں نے تو ان ہستیوں سے لیا ہے اور آپ تک پہنچایا ہے، ڈاکیے کی حیثیت، اور آپ نے نفع پایا، آپ نے فیض پایا، آپ نے خیر پائی اور برکت پائی، ڈاکیے کی حیثیت۔ آپ یہ بتائیں مجھے، آپ کسی بندے کو صرف روز سلام کر دیں، روزانہ سلام کر دیں، وہ آپ کو جواب دے نہ دے، روزانہ سلام کر دیں، کچھ ہی عرصے کے بعد اس کے دل میں آپ کے لیے محبت کا ایک نرم گوشہ پیدا ہوگا، حتیٰ کہ اگر نفرت بھی ہوگی، نفرت بھی مٹنی شروع ہو جائے گی اور ہٹنا شروع ہوئے، اگر نفرت بھی ہوئی تو۔ جو حدیث میں آتا ہے، میرے آقا کا فرمان ہے، سلام اور کھانا یہ محبتوں کو بڑھاتا ہے۔ آپ لوگوں کو صرف سلام کرنا شروع کر دیں، یا اس بھی اگلی چیز ہے، آپ کسی کو ہدیہ دینا شروع کر دیں، ہدیہ دیں، اس کے گھر ہدیہ پہنچ جائیں، کون ہے یہ، انہیں فلاں نے آپ کو ہدیہ بھیجا، اگلے نے ہدیہ دیا، پھر اگلے کو ہدیہ دیا، پھر آپ روزانہ کسی بندے کو ہدیہ دیں، یا آپ کا ایک دوست ہو اس کو ہدیہ دیں، مسلسل ہدیہ دیں، کچھ عرصے کے بعد اس دوست کے دل میں یہ بات آئے گی، یہ بندہ مجھے ہدیہ دیتا ہے تو اس کی خیر خواہی چاہنی چاہیے، اس کو نفع دینا چاہیے، یا احسان کا بدلہ، احسان۔ آپ اولیاء کو جو ہدیہ دیتے ہیں، انبیاء کو، اولیاء کو، آل رسول کو، اصحاب رسول کو، اعمال کا ہدیہ، کسی صدقے کا ہدیہ، کسی خیرات کا ہدیہ، کسی نیکی کا ہدیہ، کوئی مال کی نیکی کا ہدیہ آپ دیتے ہیں اور مسلسل دیتے ہیں، وہ ان تک پہنچتا ہے، اس کا رد عمل ملتا ہے آپ کو، اور رد عمل کیا ملتا ہے، وہ آپ کے لیے بیٹھ کے دعائیں کرتے ہیں، وہ آپ کے غم اللہ سے بیان کرتے ہیں کہ مولا یہ اس غم میں، اس دکھ میں، اس پریشانی میں، اس مشکل میں مبتلا ہے، اللہ اس کے غم دکھ دور کر دے۔ میں ایک اللہ والے کے پاس گیا بھی، رات کے اچھی خاصی تاریکی تھی رات میں، ایک درویش کے مزارات پہ گیا، ایک اللہ والے تھے، میرے دونوں بیٹے ساتھ تھے، وہ سارے ہم گئے وہاں، وہاں کھڑے ہو کے فرمایا، صاحب توحید تھے، بہت بڑے شیخ الحدیث بھی تھے، باب العلوم کے روڈ پکا کے، مجھ سے فرمانے لگے، ان اللہ والوں کو اگر ہم یہ کہہ دیں مزار پہ کھڑے ہو کے حضرت ہمارے لیے دعا فرمائیں تو یہ شرک نہیں ہے، یہ شرک نہیں ہے. اور یہ ہماری اس بات کو سن رہے ہیں اور یہ ہمیں دعائیں دیتے ہیں اور ان کی دعائیں اللہ کی بارگاہ میں قبول ہوتی ہیں، قبول ہوتی ہیں. ہم جو ہر ہفتے بیٹھ کے ابھی اذکار کریں گے، ذکر کریں گے، تسبیح کریں گے، کر کے ان اللہ کے ولیوں کی روحوں کو ہدیہ کریں گے، وہ پھر ہمارے لیے دعائیں کرتے ہیں، ہماری مشکلات کے لیے دعائیں کرتے ہیں، مسائل کے لیے دعائیں کرتے ہیں، الجھنوں کے لیے دعائیں کرتے ہیں، ناکامیوں کے لیے دعائیں کرتے ہیں. یہ شرک نہیں ہے، یہ بدعت نہیں ہے، یہ اللہ کے غیر سے مانگنا نہیں ہے، یہ اللہ کے خزانوں سے لینے کا ایک طریقہ ہے. وہ بابا جو ساری زندگی کہتا ہے اللہ سے ہوتا ہے، اللہ کی مخلوق سے نہیں ہوتا، اللہ کے غیر سے نہیں ہوتا، وہ بابا جو ساری عمر کہتا رہا 90 سال 100 سال، وہ بھی بابا کہتا تھا کہ یہ وظیفہ پڑھ کے فلاں ہستی مخدوم محمد ہاشم رحمت اللہ علیہ سندھی ٹھٹوی کی روح کو ہدیہ کریں تو تمہارا یہ کام ہو جائے گا، بخار بیماری تکلیف مسئلہ مشکل حل ہو جائے گا. تو وہ توحید کو زیادہ جانتا تھا، وہ توحید کو جو کہتے اللہ سے ہوتا ہے، اللہ کی مخلوق سے نہیں ہوتا، وہ توحید کو زیادہ جانتا تھا وہ بابا. اور وہ بابا کہتا تھا کہ یہ اعمال کر کے، یہ اعمال ان روح کو ہدیہ کریں. آپ جو ذکر خاص کر رہے ہیں ہر جمعرات کو، یہ ذکر خاص آپ کی زندگی میں مسائل کا حل ہے اور مشکلات کا حل ہے، اور آپ کی زندگی میں ناکامیوں کا حل ہے یہ ذکر خاص. شیخ الحدیث نے فضائل صدقات میں لکھا ہے کہ ایک قافلہ تھا، ایک جگہ رہا، ایک بندے کی وہاں قبر تھی، قبر تھی، نشان مٹ گیا لیکن قبر تھی. خواب میں آ کے ایک بندے کو خواب میں آئے، کہنے لگے قافلہ آیا ہے اور میں سخی ہوں، میں جب زندہ تھا تو میرے ہاں اگر کوئی آتا تھا تو کھانے کھلاتا تھا، اب مر گیا ہوں لیکن سخاوت کا جذبہ باقی ہے، ایسا کر سکتا ہے کہ تو اپنا ایک اونٹ دے مجھے، میں اونٹ ذبح کروں اور ان سارے قافلے والوں کو کھلاؤں اور اس اونٹ کا بدلہ تجھے وہ لاجواب اونٹ دوں، فلاں 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 قسم کا اعلیٰ سے اعلیٰ اونٹ. چاہتا ہے؟ ہاں چاہتا ہوں، میں چاہتا ہوں. تو کہنے لگا کہ اچھا پھر ایسا کر، اونٹ کو ذبح کر، ہم اس کو چھری پھیرتے ہیں اور ابھی ذبح کرتے ہیں، ان سب کو کھلاتے ہیں. اب یہ ساری باتیں، یہ سب کچھ خواب میں ہو رہا، اور خواب میں اونٹ کو لٹایا اور اس کو چھری پھیر دی، تو اچانک اس کا خواب میں آنکھ سے بیدار ہوا تو دیکھا تو اونٹ تڑپ رہا ہے، اس پہ چھری پھری ہوئی ہے، تو بھاگ کے اس کو چھری اٹھائی اور بسم اللہ اللہ اکبر کیا، اس اونٹ کو ذبح کیا. لوگوں نے کیا ہوا تیرا، اتنا قیمتی اونٹ ہے اور تیری سواری کا کیا ہوگا، تیرا اونٹ تو تیری سواری تھی اور اس کو تو لے کے چل رہا تھا اور تیری سواری کا کیا. کہہ رہے خواب میں ایسے ایسے، یہاں کوئی صاحب مزار ہیں، کوئی بزرگ ہیں، انہوں نے خواب میں ایسے ایسے کہا کہ ایسے ہوگا تو میرے ساتھ معاملہ کر لے، جب معاملہ کرے گا تو میں جو ہے اس سے اس کا بدلہ دوں گا اونٹ کا. اب کچھ ماننے والے، کچھ نہ ماننے والے، کوئی وسوسے ڈالنے والے، کوئی یقین کرنے والے، یہ سارے کے سارے ایک دوسرے کے ساتھ ٹھیک ہے. اب جناب اونٹ کو کیا کیا، ذبح کیا، ذبح کرنے کے بعد ٹکڑے کیا، سب نے کھایا پکایا، مزے اڑائے اور قافلہ چل پڑا. اور یہ بندہ تو تھوڑی ہی دیر میں ایک صاحب آئے، ایک بہترین اونٹ لیے، ایک لاجواب اونٹ لیے، صاحب آئے اور آ کے کہنے لگے فلاں ابن فلاں، فلاں فلاں کا بیٹا ہے کوئی؟ میں ہوں. کہا میرے ابے نے آپ کے ساتھ خواب میں راز و نیاز عہد و پیمان کیا تھا، تو یہ میرے ابا نے، والد صاحب نے آپ کو یہ اونٹ دیا ہے، اس اونٹ کا بدلہ جو اونٹ آپ نے ذبح کر کے تمام قافلے والوں کو کھلایا تھا، تمام قافلے والوں کو کھلایا. کتنے بے شمار واقعات موجود ہیں شیخ نے اپنی کتابوں میں لکھ کے فضائل حج میں درود شریف صدقات میں کہ کتنے واقعات موجود ہیں کہ اللہ کے حبیب کی بارگاہ میں جا کے عرض کی حضور بھوکا ہوں حضور کھانا کھلائیں، آنکھ لگ گئی تو حضور نے کھانا کھلایا، ایک طرف صدیق اکبر فاروق اعظم حیدر کرار ہیں اور انہوں نے ہاتھ میں روٹی رکھی اور کھانا کھلایا۔ کتنے لوگ ایسے ہیں جنہوں نے حضور سے عرض کی حضور سنا ہے آپ ہر مدینے والے میں آنے والے کو دعوت کرتے ہیں، سخی ہیں کملی والے تو آپ کی دعوت ہے، شہنشاہ ہماری دعوت کریں، اور حتیٰ کہ ایک بندے نے یہ کہا کہ میں یہ چیز کھاؤں گا، اس کو کسی بندے نے دعوت کی تو وہی چیز پکی ہوئی تھی۔ اس کے تو میں نے خود کئی تجربے کیے، اس کا تو خود میں نے جو ہے تجربہ کیا۔ ایک مدینہ منورہ میں غریب آدمی ہے، وہ مسلسل مجھے کہہ رہے تھے، اسی سفر کی بات بتا دو، وہ مجھے کہہ رہے تھے کہ آپ میرے گھن کھانا کھا لیں، آپ کھانا قبول کر لیں، آپ آ جائیں۔ تو میں نے اللہ کے حبیب سے عرض کیا تھا کہ یا رسول اللہ بڑے عرصہ ہو گیا فلاں چیز نہیں کھائی، مدینہ میں آ کے نہیں کھائی اور کہاں کھاؤں گا، پھر کھلا دیں، سخی ہیں آپ کے ہاں سے دعوتیں ہوتی ہیں تو مجھے یہ چیز آپ مہربانی کریں کھلائیں۔ غریب آدمی، سفید پوش آدمی بہت زیادہ۔ تو اب میں نے اپنے ساتھی سے کہا ان کا نمبر ڈھونڈو اور ان سے کہو کہ کل دوپہر کا کھانا میں آپ کے پاس کھاؤں گا مدینہ منورہ میں۔ تو ہم دوپہر کے کھانے میں جب وہاں پہنچے، انہوں نے جب کھانے لگائے تو کھانے ڈھکے ہوئے تھے، میں نے کہا ڈھکن اٹھا کوئی پتہ چلے دین و دنیا کیا ہے، کھانے ڈھکے ہوئے تھے۔ تو کھانے جب ڈھکے ہوئے تھے اس نے اٹھایا نا تو وہ کھانا پڑا ہوا تھا، میں نے کہا اس کو قریب کر، وہ اور ڈالنے لگا، میں کہا نہیں، دسترخوان پہ اصول ہے کہ کھانا پیش کر دو اصرار نہ کرو۔ پٹھان بندوق لے کے ساتھ بیٹھا ہے، یارا تم کھائے گا، یارا بس خدا پاک کا یارا کھائے گا، بندوق ساتھ پڑی ہوتی، بھی نہیں کھائے گا تو پھر آگے بندوق چلے گی، مہمان نواز ہے ماشاءاللہ۔ ہاں تو میں نے کہا دسترخوان کا اصول ہے دسترخوان پہ اصرار نہیں کرنا چاہیے، بوٹیاں ڈال ڈال کے دے رہے، کھانا ڈال ڈال کے دے رہے۔ تو میں نے وہ کھانا کھایا اور کھاتے کھاتے میرے دل سے نکلا وسلسل صدقت یا رسول اللہ، میرے آقا آپ سچے ہیں، آپ کی مہمان نوازیاں سچی ہیں، اس کے واقعات ہمارے بڑوں کی کتابوں میں بھرے ہوئے ہیں اور میں نے اس کے واقعات کئی دفعہ آزمائے ہیں، کئی بار آزمائے، روحوں سے ہمارا تعلق اگر مضبوط ہوگا تو روحوں کا فیضان ہماری محبتوں کی شکل میں، توجہات کی شکل میں ہمارے ساتھ چلے گا اور غیبی نظام ہمارے ساتھ ہو جائے گا اور غیب سے اللہ ہمارے کام بنائے گا۔ یہ جو حضرت عمر رضی اللہ تعالیٰ عنہ کا نقش ہے عبقری میں آیا ہے کہ دو تسبیح سورۃ اخلاص کی پڑھ کے امیر المومنین حضرت عمر رضی اللہ تعالیٰ عنہ کی روح کو ہدیہ کریں، طاقتور ہے۔ جب سے میں نے بتانا شروع کیا ہے کہ بے شمار لوگوں کے نتائج میرے سامنے آ رہے ہیں، آپ ایک جگہ بیٹھ کے دو تسبیح سورۃ اخلاص کی نہیں پڑھ سکتے، آپ کسی جگہ بیٹھ کے پڑھ لیں، آپ جگہ بیٹھ کے پڑھ لیں، نہیں بیٹھ سکتے چلتے پھرتے پڑھ لیں، لیکن واقعتاً اس کے نتائج بہت عجیب و غریب ہیں، اس کے فضائل، اس کے کمالات، اس کی برکات حیرت انگیز، بہت زیادہ، اتنا زیادہ حیرت انگیز آپ سوچ نہیں سکتے، اتنا زیادہ۔ جب سے میں نے یہ بتانا شروع کیا خواب میں حضرت علی حضرت عمر یا حضرت علی اور حضرت عمر حضرت عثمان یا دوسرے اہل البیت یا صحابہ خواب میں آئے اور حضرت عمر نے فرمایا تیرا ہدیہ مجھ تک پہنچ رہا ہے، میں اللہ کے خزانوں میں تیرے لیے دعا کر رہا ہوں اور تیری نسلوں کے نصیب مقدر بخت کے لیے، باقاعدہ فرمایا تیرا ہدیہ پہنچ رہا ہے، میں تیرے لیے دعا کر رہا ہوں۔ سفر کی زندگی، زندگی کا جو سفر ہے، इसमें अरवाह नेक रूहों को साथ लेके चलना और नेक रूहों की मुआमनत और नेक रूहों का साथ और नेक रूहों की सरपरस्ती, ये जिक्र खास और खात्मे खाजगान हर अल्लाह के वली की खानकाह में हुआ है, सदियों से हुआ है, हमारे यहां भी हो रहा है। ये वही तो है कि जिक्र खास करके जो दुआ मांगी जाए कबूल होती है, उन दुआओं में उन हस्तियों का हिस्सा होता है, उन दुआओं में उन हस्तियों की आमीन होती है, उन दुआओं में उन हस्तियों की अल्लाह की बारगाह में जारी होती है, उन दुआओं में उन हस्तियों की अल्लाह की बारगाह में तवज्जो होती है, रूहें खुश होती हैं। मैं जुमे के दिन गया अम्मा की मजार पे, अब्बा जी अम्मा के मैं गया, खुश थी बहुत ज्यादा, और मैंने अपने घर लाहौर फोन किया, मैंने कहा अम्मा आज बहुत खुश हैं, इतना जिसकी हद नहीं, बहुत ज्यादा खुश हैं। और शाम को पता चला कि हमशीरा अम्मा के पास चली गई, हमशीरा फौत हो गए। हाँ खुश थी वो, उन्हें इल्म था कि मेरी बेटी आज मेरे पास आ रही है। याद रखिएगा, दुनिया में कुंभा कम हो हम रोते हैं, उनका कुंभा उनके पास जाए वो खुश होते हैं। साहिब कबर को अल्लाह एहसास भी देता है, इदराक भी देता है, इल्म भी देता है। साहिब कबर को अल्लाह एहसास भी देता है, इदराक भी देता है, इल्म भी देता है, और उन्हें अल्लाह के इल्म में से इल्म मिलता है। साहिब कबर को अल्लाह इल्म देता है। रूहें मुतवज्जे होती हैं और दुआएं मांगती हैं, रूहें मुतवज्जे होती हैं और अल्लाह के खजानों से दरख्वास्त करते हैं, अल्लाह तेरा यह बंदा परेशान है, अल्लाह दुखी है, या अल्लाह मसाइल मुश्किलात में उलझा हुआ है, या अल्लाह नाकामियों में उलझा हुआ है, अल्लाह तो इसके लिए करम के मां रहम के बरकत के दौलत के इज्जत के सेहत के नसीब के मुकद्दर के फैसले फरमा। रूहें दुआएं करती हैं, रूहें दुआएं करती हैं। ये सारे तस्बीह खाने के और सारे आस्थानों के खानकाहों के जो रूहानी सिलसिले हैं ये अरवाह के साथ जुड़े हुए हैं, रूहों के साथ जुड़े हुए हैं, अरवाह के साथ जुड़े हुए। एक हमारे बुजुर्ग थे, शबे बरात में सारी रात अल्लाह से इबादत करते रहे, मांगते रहे, सुबह अल्लाह के पास चले गए। उनका बेटा मुझे कहने लगा, जब भी कोई गलती करता हूं, खता करता हूं, ख्वाब में आके मेरे वालिद साहब मुझे डांटते भी हैं, सजाएं भी देते हैं, या बाज़ औक़ात इस्लाह करते हैं, समझाते हैं, और कहते हैं बेटा तूने ये क्या किया था। मैं एक अल्लाह वाले को जानता हूं, सारी उम्र नेकी में जिंदगी गुजारी, जब वो फौत हुए मैं खुद खड़ा था, उनके जिस्म से अनोखी खुशबू थी, हैरत अंगेज खुशबू थी। वो फौत हो गए तो उनका बेटे ने मुझे कहा, बेटा भी फौत हो गया अब तो, कहने लगा कि वाले साहब ख्वाब में आए और कहने लगे यासीन वो तू अपने खाते को उठा और उस खाते को देख, उस खाते में फलां गलती है, उनकी तिजारत थी। कहने लगा सुबह उठ के मैंने खाते को देखा तो फलां गलती। कहने लगे एक खातून मेरे पास आई मदद के लिए कि मेरी बेटी की शादी है, कुछ मदद फरमाएं। मैंने तवज्जो ना की, रात को वालिद साहब आए, फरमाने लगे वाकई जरूरतमंद है यासीन, उसकी भरपूर मदद कर, वाकई जरूरतमंद है। मैं एक इमारत बना रहा था, बिल्डिंग बना रहा था, बारिशें हो गई, बारिशों में ईंटें पक्की ईंटें मुश्किल हो जाती हैं मिलना, बारिशों का मौसम था। मैं उसके लिए परेशान था कि तामीर ना रुक जाए, 97 की बात है, 97 की बात है, मेरे वालिद साहब रहमतुल्लाह का विसाल हो गया था। मारे एक अजीज को ख्वाब में आए, कहने लगे तारिक परेशान है, उसको फलां भट्टे पे जाए, फलां ईंट सही मिलेगी। और वाकई मैंने बंदा जब भेजा तो वहां से ईंट बेहतरीन मिल गई मुझे, सस्ती मिल गई, अच्छी मिल गई। हम रूहों को हदिया नहीं करते, हम रूह से ताल्लुक पैदा नहीं करते, पर मैं जो एक दफा कलमा पढ़ के मेरे साथ पढ़े ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ के अपने किसी अजीज को, अपने किसी मुखलिस को हदिया कर दे तो अल्लाह उसकी कब्र में 4000 नेकियां भेजते हैं, 4000 नूर दाखिल करते हैं और 4000 उसके दराजात बुलंद करते हैं और उसके 4000 गुना माफ करते हैं। आप दुनिया के किसी कोने में हैं, आपका कोई मोहसिन अजीज आपको याद आया और आपने वहीं बैठे बैठे एक दफा कलमा पढ़ के दे दिया और कलमे की कितनी ताकत है, मैं कयामत के दिन एक तरफ सारे पहाड़, सारी दुनिया, सारी कायनात और ये रख दिए जाएंगे और एक छोटे से कागज पे कलमा लिख के रखा जाएगा तो कलमे का तराजू झुक जाएगा और कलमे का तराजू भारी हो जाएगा और कलमा सबसे वजन में बढ़ जाएगा। हम हदिया नहीं करते, अपने बड़ों को भूल जाते हैं, अपने बुजुर्गों को भूल जाते हैं, अपने वालिदैन को भूल जाते हैं, अपने मौसनों को भूल जाते हैं, हदिया नहीं करते, अमाल का हदिया नहीं करते, नहीं करते। वो ये साथ उस दिन एक साहब बैठे हुए थे, कहने लगे मेरे ससुर फौत हो गए, कहने लगे मुझे आज आपकी बात का एहसास है, एक दफा खाने में आपके साथ खाने में मैंने ससुर को शामिल किया तो आपने कहा था कि इसकी खिदमत कर ले, ये मौका फिर हाथ नहीं आएगा। कह रहे काश वो बात मुझे समझ आ जाती, मैं उसकी खिदमत कर लेता, कहा कि मेरे ससुर मुझे मिले, उनका बेटा रोज कब्रिस्तान जाता है, दो दिन कब्रिस्तान नहीं गया तो मेरा ससुर आए, कहने लगे मैं तेरा बड़ा इंतजार करता रहा तो आया ही नहीं। इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह फरमाते हैं ताऊन का जमाना आ गया, लोग बहुत मर रहे थे, वबा फैली, बहुत मर रहे थे, कसरत से जनाजे कब्रिस्तान में जा रहे थे, तो मैं रोज कहते हैं कि मैं कब्रिस्तान के दरवाजे पे जाता और जाके खड़ा होकर उनके लिए हदिया आमाल दुआएं करके अपने घर में चला जाता। एक दफा मैं ना गया तो सारे लोग मैंने देखे, बूढ़े जवान मुख्तलिफ लोग, मुख्तलिफ सारे के सारे जो हैं वो आए हैं, ये बस ठीक है, फिर यही ठीक है, वो आए नहीं है। वो कहने लगे कि सारे मेरे पास आए, सारे मेरे पास आए, मैंने पूछा आप कौन है, हम कब्रिस्तान वाले हैं, आप रोज हमारे पास आते हैं, हम आपका इंतजार करते रहे आप आए ही नहीं, हम आपका इंतजार करते आप आए। एक बुजुर्ग फरमाते हैं कि मैंने देखा कि कब्रिस्तान में एकदम कब्रें फटी और लोग कोई चीज नीचे चुन रहे हैं। ये सारे वाकयात शेखुल हदीस ने लिखे अपनी किताब में, तो कहा कि मैं ये लोग कुछ चुन रहे हैं, मैंने क्या चुन रहे हैं, कहा जो लोग हमें हदिया भेजते हैं, दुआ का हदिया, इस्तिगफार का हदिया, कोई सदका खैरात का हदिया, ये सब वो चुन रहे हैं। मैं बड़ा हैरान हुआ तो एक साहब को देखा बड़े ठाट से बैठे हुए हैं, तो मैंने पूछा आप नहीं चुन रहे, कहने लगा मेरा एक बेटा है फला बाजार में, फला चीज, फला नाम है उसका और वो फला चीज बेचता है, मीठी चीज, वो मुझे रोज एक कुरान पढ़ के हदिया करता है, मैं दूसरे लफ्जों में कि मुझे इन छोटे छोटे हदियों के नहीं, मुझे बड़ा हदिया मिलता है। तो कहने लगे सुबह उठ के मैं ख्वाब में उनके पास गया और जाके मैंने देखा तो एक साहब है इस तरह चीज बेच रहे हैं, तो मैंने जाके कहा आपका ये नाम है, आपके वालिद ये हैं, हैरान हुआ, और रोजाना एक कुरान पढ़ के वालिद को हदिया करते हैं, ये तो ये बात तो मेरे और अल्लाह के दरमियान थी, आपको किसने बताई, तो तेरे वालिद ने बताई, तेरे वालिद ने बताई। बड़ा खुश हुआ कि मेरे वालिद का हदिया मुझे, मेरा हदिया मेरे वालिद को मिल रहा, बड़ा खुश हुआ निशानियां पाकर। तो कहने लगे कुछ अर्से के बाद देखा तो वो कब्रिस्तान में गया तो कब्रें फटी, जब कब्रें फटी तो कहने लगे कि मैं हैरान हुआ कि देखा कि अब वो बंदा भी साथ चुन रहा है जो पहले चुन रहा था। तो कहने लगे मैंने उससे पूछा कि तू तो वही नहीं है जिसका बेटा तुझे एक कुरान पढ़ के रोज हदिया करता था, अब तो खुद चुन रहा, का बेटा मर गया है जो हदिया देता था। अब वो खुद बेटा ही मर गया। एक अल्लाह वाले कहते हैं मैंने ख्वाब में देखा कि एक साहब को, मैं आपको रूह की दुनिया बता रहा हूं, गौर से सुनिएगा, एक साहब को, एक जवान को देखा कि वो सख्त अजाब में मुब्तला है, सख्त अजाब में मुब्तला, और बहुत सख्त अजाब है उसमें मुब्तला है। तो कहने लगे कि मैंने पूछा तेरा कोई वारिस नहीं जो तुझे कोई हदिया दे, नेकी करे, अमाल करे, तेरी कब्र पे आए? हाँ, हम भी बड़े नादान हैं, चंद रुपए के फूल लेके कब्रों पे चल पड़ते हैं और वो चंद दिनों के बाद खुश्क होते हैं और गोरकान उन्हें इकट्ठा करके खुश्क फूल बेच देते हैं, कब्र के अंदर के फूलों का कुछ ख्याल नहीं करते, कब्र के अंदर के फूलों का कुछ ख्याल नहीं करते। तो कहने लगे मैंने उस जवान से पूछा कि तेरा कोई नहीं, कर एक मां है लेकिन मां ने दूसरी शादी कर ली, मुझे भूल गई, मेरा कोई ख्याल नहीं रखती, ना हदिया, ना सदका, ना खैरात, ना दुआ, ना कुछ भी नहीं। उस मां का पता पूछ लिया मैंने और फिर मां को तलाश करते करते उनका घर, तो घर जब गया तो पता चला कि मां जो है वो अपने शोहर के साथ कहीं दरिया पे, कहीं समंदर दरिया नहाने गई। तो मैं उस पते को पूछते पूछते पीछे गया, दूर से खड़े होके मैंने उसका अर्ज किया कि मैं फलां हूं और ये आपका बेटा है, इस नाम का है, इस होलिये का है और बड़े अजाब में है। और वह कहता है मां मुझे भूल गई है। मां पता नहीं किस मिजाज में थी उस वक्त, किस तबीयत में थी, उसने पानी का एक हाथ से ना चुल्लू भर के ऐसे फेंक दिया, कहने लगे जा मैंने अपने बेटे के लिए सदका कर दिया। मैं बड़ा परेशान मायूस हुआ कि ऐसी माएं भी होती हैं जो अपने बेटों औलादों को, अपने खून को, लखते जिगर को भूल जाती हैं, ऐसी माएं भी होती हैं। तो कहने लगे कि मैं वापस आ गया। रात को ख्वाब में देखा वही जवान है, तख्त में बैठा है, ताज है, बड़ा कमाल है। वो कहते अल्लाह तुझको जजाए खैर दे, तेरा हदिया मुझे पहुंचा। तू कौन है? कह लगे मैं वही तो हूं, वही तो हूं जिसकी मां ने उसके लिए सदका किया था। कहा तेरी मां ने तो पानी का ऐसे एक हाथ में पानी भर के फेंक दिया था। कहा उसी से काम बन गया। कहा कैसे बना? कहा कि एक कीड़ा जो है वो प्यासा था, पानी का एक कतरा उसके मुंह में गया, उसकी प्यास बुझी और उसने मेरे लिए दुआ की, अल्लाह ने मेरा काम बना दिया। कीड़ा दुआ करता है, क्या जो नेक रूह है वो दुआ नहीं करती? कीड़ा दुआ करता है, क्या जो नेक रूह है वो दुआ नहीं करती? एक अल्लाह वाले फरमाते हैं मैंने एक जनाजा देखा, उसमें तीन मर्द हैं, एक औरत है, जनाजे को कंधा देने वाली कोई और कोई मर्द था ही नहीं, मर्द था ही नहीं। तो कहने लगे कि मैं जाग रहे हैं, मेरे सामने बैठ के ना सोना, बाकी आप टेक लगाने वाले भी शख्स होते रहे, क्योंकि तो बाद लोग मशवरा करके आते हैं कि टेक लगा के सोना है, फैसला करके आते हैं। तो क्या बात थी? अच्छा अच्छा मैं असल में उस बंदे से पूछता हूं जो सोता है, उसे पूछता हूं। तो मैंने पूछा कि आप कोई मर्द नहीं है? कहने लगे मैंने कंधा ले लिया। उसका जनाजा पड़ा तो मां से पूछा कौन था? बेटा था, मुखन्नस हिजड़ों वाली हरकतें करता था, कोई बंदा इसके जनाजे पे ना आया, मेरा तो बेटा ही था, तो इसके चौथा कंधा मैंने ले लिया कि मैं अपने बेटे की मैयत को ले जाऊं। तो रात को कहने लगे वल्ला वाले के मैंने ख्वाब देखा, उस जवान को देखा तो तख्त पे बैठा, ताज पे बैठा, इज्जतों के साथ। पूछा ये क्या? कहा कि जब अल्लाह के हुजूर गया ना तो अल्लाह ने मुझे अपने सामने खड़ा करके कहा, सारी उम्र लोग तुझे जलील करते रहे और मैं भी तुझे जलील क्यों, जाता मैंने तुझे आज इज्जत दी। वाह मौला, तेरे बख्शने के अंदाज, तेरी बेनियाजी का निजाम हम ना समझ पाएंगे, हम ना समझ पाएंगे। रूह के साथ हमारी जिंदगी का एक ताल्लुक है, अरवाह के साथ हमारी जिंदगी का ताल्लुक है। मेरी नानी अम्मा फरमाती हैं रहमतुल्लाह कि मेरी शादी हुई ना तो रमजान, पहला रमजान आया तो उनके घर के साथ कब्रिस्तान था, तो कहा कि मैं सुबह उठ के सेहरी पकाती थी, सुबह सुबह का वक्त था, खामोशी होती थी, साथ कब्रिस्तान में नानी अम्मा के अल्फाज हैं कि किसी हाफिज के पढ़ने की आवाज आती थी, हाफिज की कुरान पढ़ने की आवाज, और बड़ा खूबसूरत पढ़ता था। तो कहने लगे मेरी सास, मेरी चची भी थी, मैंने अपनी सास से कुछ दिनों के बाद पूछा कि कब्रिस्तान में एक हाफिज है तो बहुत अच्छा पढ़ता है ना अम्मा, कौन हाफिज है? कहने लगे बेटी जब मेरी शादी होकर हुई थी मैंने भी यही सुना था, ये कोई कब्र है, कब्र में से आवाज आती है, और कब्र कितनी पुरानी है उसका तो निशान भी मिट गया है, उसका निशान भी मिट गया है। तो मैंने अपनी सास से कहा अम्मा मुझे कब्रिस्तान ले जाए, कहने ठीक है ले जाऊं। रात का वक्त, तारीकी, कोई आदमी नहीं था, और फरमाने लगी कि मैं अपनी सास के साथ उस कब्रिस्तान में जब गई, साथ ही घर के, तो देगों की आवाजें आ रही थी, एक तो जैसे देगे पक रहे हैं, और चावल जो है ना, जब देगे पकाने के लिए चावल उबालते हैं तो एक मखसूस किस्म की खुशबू होती है चावलों की, वो खुशबू आ रही थी, और हाफिज कुरान पढ़ रहा था और कब्र का कोई निशान नहीं था, कब्र मिट चुकी थी लेकिन जमीन के अंदर से आवाज आ रही थी। मुफ्ती वली हसन टोंकी रहमतुल्लाह अलैह फरमाते हैं मैं छोटा सा था, मेरे वालिद साहब फौत हो गए, तो मेरे वालिद साहब के मरने के बाद उनकी कब्र से मुसलसल कुरान पाक पढ़ने की आवाज आती। यहां मेरी ये साथ हमारा कब्रिस्तान है लाहौर का बड़ा मियानी साहब, मेरे हजरत रहमतुल्लाह अलैह मुझे लेकर गए कब्र पे, उसमें रमजान में उसमें से कुरान पढ़ने की आवाज आती है, और फरमाया जब जिस रात में लैलतुल कदर होगी ये हाफिज उस रात में सूरत रहमान पढ़ेगा, और इस निशानी को मैंने कई बार आजमाया, और उस हाफिज की वजह से, अल्लाह के फजल से मुझे कई बार लैलतुल कदर मिली, वो निशानी बताई थी उन्होंने, जाता रहा जाता रहा। मुझे याद है 2002 के जो रमजान था 2002 का मुसलसल गया, 2002 के रमजान मुसलसल गया, हर रात में कुरान की, मैं जाके बैठ जाता था रात की तारीकी में। अच्छा, इसका मुशाहिदा हुआ कि जब दुनिया की तरावियां खत्म हो जाती थी उस बंदे का कुरान उस वक्त शुरू होता था, अमूमी तरावियां जो खत्म होती थी वो सख्त सर्दी के दिन थे, वो रमजान बहुत सख्त सर्दी का था, अमूमन दुनिया की तरावियां रात 9 बजे खत्म हो जाती थी, देर से देर वाली भी 8:30-9 बजे खत्म, उसके बाद उस कब्र से कुरान की आवाज आती थी, और रोज जाते जाते फिर एक दफा मुझे सूरत रहमान उसके पढ़ने की आवाज आई, ओ, कमाल ले जा, कमाल तासीर, कमाल उसका वजदान, और क्या हैरत अंगेज दुनिया, सूरत रहमान पढ़ने की आवाज है। रूह से मोहब्बत पैदा करें, रूह से ताल्लुक पैदा करें, रूहें इंतजार करती हैं। मैं जाता हूं अम्मा कहती हैं तारे कुछ देर और बैठ जा, कुछ लोग और ले जाऊं साथ, कहती हैं सबके साथ क्यों आया है, मेरे साथ अगर बैठे जाएं एतराज नहीं करते, और आ जाए ना कहते हैं उनको साथ क्यों लाया है, अकेला आया कर, चुप करके मेरे सामने बैठा कर, मैं तुझे देखूं। और अपना दिल ठंडा करो। तुझे देखो, एक अमल मैं अक्सर बताया करता हूं और इसके बड़े फायदे हैं। आप जो सारा दिन तस्बीह वजीफे करते हैं, सारा दिन कुरान पढ़ते हैं, कोई अमल करते हैं, या खास कोई अमल करके एक तस्बीह दुरूद कर लें, या कुल हुवल्लाह जितनी दफा पढ़ लें, या कोई अमल कर लें, या कलमे की पढ़ लें, और ये सारा पढ़ा हुआ हदिया हुजूर के घराने को दे दें, मेरे कमली वाले के घराने को यह हदिया कर दें। एक तस्बीह पढ़ लें। हदीस में आता है जो बंदा एक तस्बीह पढ़ेगा कलमे की, और इस पर 3 मिनट लगते हैं, 5 मिनट लगते हैं सारे, बस एक तस्बीह फरमाया कि जो कलमे की एक तस्बीह पढ़ेगा, कलमे की एक तस्बीह पढ़ेगा, उसका पता है सवाब कितना होगा? बताओ। दुरूद शरीफ पर फरमाया, जमीन और आसमान के दरमियान में जितनी खाली जगह है, ये सारी उसके नूर नेकियों और अमाल से भर जाएगी, भर जाएगी, भर जाएगी, भर जाएगी। मेरी आवाज ठीक आ रही है आपको? जमीन और आसमान के दरमियान में जितनी खाली जगह है, कितनी होगी? 1 मील तो होगी, 5 मील, 100 मील है, इतनी होगी। अल्लाह वाले बताओ तो। अच्छा, मैंने एक अनोखा मंजर देखा, किताबों में पढ़ा था, मैंने जिंदगी में एक मुशाहदा अभी हज पे किया है, वो भी बता दूं जरा आप। तो एक दफा कलमा पढ़ के अगर आप हुजूर के, वो मंजर जो देखा वो याद रखिएगा, मैंने जहाज में बैठ के देखा, किताबों नहीं, एक तस्बीह पढ़ के कलमे की, दुरूद शरीफ की, इस्तिगफार की, कुरान की, तिलावत की, नफिल पढ़ के, नफिल पढ़ के, ये अमाल करके, ये अमाल करके आप जो है, ये अमाल करके आप हजूर के घराने को, मेरे हजूर की फैमिली को, हजूर के घराने में हजूर की बीवियां, हजूर की बेटियां, हजूर के दामाद और हजूर के नवासे, हजूर की नवासियां, ये मेरे हजूर का घराना है, अहलुल बैत हैं। अगर हदिया कर देना उनको और फिर उनके वसीले से दुआ मांगे, यकीन जानिए निशाने पे लगते, निशाने पे लगते। क्यों? उनको हदिया भेजा, हदिया भेज के कहा कि हुजूर मेरे लिए दुआ तो कर दे, मेरे लिए दुआ तो कर दे, ये मेरा फलां मसला अटका हुआ है, फलां मुश्किल उलझी हुई है, फलां जिंदगी की नाकामी है, या मुझे अल्लाह के खजानों से ये चाहिए। यकीन जानिए काम हो जाता है, काम हो जाता है, और हो जाता है काम। हुजूर के घराने को हदिया कर दे, किसी आखिरी जरूरतमंद की जरूरत पूरी करके, जो सवाल नहीं करता, पेशावर नहीं है, जो नहीं मांगता। मैं परसों तरसों गालिबन एतवार हफ्ते वाले दिन बैठा था गाड़ी में, तो एक खातून ने जो दरवाजा तोड़ना शुरू किया, मेरे घर में शीशा तोड़ देगी, और मुझे पता था कि इसका तो बहुत बड़ा बैंक बैलेंस होगा, मेरे पास तो बेशुमार लोग आते हैं, और इसके पास बैंक क्या, इसके पास क्या कुछ नहीं होगा। कहने लगे, एक साहब ने बताया मुझे, कहने लगे बेटी की शादी होके गई तो सारे घर वाले रात को गायब हो जाते थे, पता नहीं कहां जाते हैं, कह रहे हमारा बिजनेस है वहां जाते हैं। वो कुछ अरसे के बाद पता चला कि सारे घर वाले एक जगह जाते हैं, वहां भेस बदल के भीख मांगते हैं, सुबह आ जाते हैं और हजारों रुपए के नोट इकट्ठे करके आ जाते हैं, बिखर जाते हैं, उनका बिजनेस यही है, कारोबार यही है। आप अगर कोई हदिया पढ़ के मेरे कमली वाले के घराने को हदिया कर दें, अमाल सदका, किसी इंतहाई गरीब आदमी की मदद करके, जरूरतमंद की मदद करके, उसके दुख दर्द में उसका साथ देके, आप मेरे आका कमली वाले के घराने को हदिया कर दें, यकीन जानिए निशाने पे तीर लगता है और काम होता है। अगर नहीं हुआ तो मेरे करने में कमी, नहीं हुआ तो मेरे मांगने में कमी, नहीं हुआ तो मेरी मेरी कोताही, मेरे अमल में कमी नहीं हो सकती, मेरी कमी हो सकती है, अल्लाह के देने में कमी नहीं। मेरे दादा रहमतुल्लाह अलैह 1960 के करीब उनका विसाल है, फौत हुए 60 में। 6 माह तक उनकी कबर मजार से खुशबू आती रही, 6 माह तक खुशबू आती। यामियानी साहब में 1998 की बात है, अक्टूबर की बात, अक्टूबर 1998 अक्टूबर, यहां एक दरवेश को दफन किया। मेरे साथ एक साहब आए, उन्होंने मिट्टी उठा के मुठी और कुछ मिट्टी उठा के खा ली, खुशबू थी बहुत ज्यादा। फिर लोग मिट्टी उठा के ले जाते थे, फिर और डालते थे, फिर खुशबू, फिर और डालते थे मिट्टियों की ट्रालियों की ट्रालियां, फिर और डालते थे, खुशबू ही खुशबू थी, खुशबू ही खुशबू। कब्र की जिंदगी, रूहों की जिंदगी, रूहों के अनवारात, रूहों की दुनिया, अरवाह की जिंदगी में हमारे साथ ताल्लुक, ये पूरा बाब है और ये हमारी जिंदगी के साथ इसका ताल्लुक है। आप खुशकिस्मत हैं, हर जुमेरात जिक्र खास साथ में खाजदान में शामिल होते हैं। आप खुशकिस्मत हैं, 2 तस्बीह पढ़ के हज़रत उमर रज़ी अल्लाह तआला को और अमाल करके आप मेरे कमली वाले के घराने को हदिया करते हैं। आप खुशकिस्मत हैं, आप नसीबों वाले हैं, आप मुकद्दर वाले हैं जो इन हस्तियों को आप हदिया करते हैं। वो बाबा जो कहता था ना कि अल्लाह से होता है, सारी उम्र 90-100 साल कहता है अल्लाह के गैर से नहीं होता, वो बाबा हजरत रायपुरी रहमतुल्लाह अलैह की सरगोदा के साथ, भेरा के साथ मजार है, सारी सारी रात उस पे मुराकिब रहे। हजरत जी मौलाना यूसुफ रहमतुल्लाह अलैह, शाह अब्दुल कद्दूस गंगोही रहमतुल्लाह अलैह के मजार पे, शाह इलियास रहमतुल्लाह अलैह उनके मजार पे 5-5 घंटे मुराकिब रहते थे। क्या वो मुशरिक थे? क्या उनके पर तौहीद नहीं थी? वो हमसे ज्यादा रूह की दुनिया भी जानते थे, शरीयत भी जानते थे, वो हमसे ज्यादा अल्लाह से होना भी जानते थे और अल्लाह के गैर से ना होना भी जानते थे। अल्लाह भी जानते थे और अल्लाह के गैर से न होना भी जानते थे, हमसे ज्यादा जानते थे। फरमाया मुझे वहां मैं गया, हजरत शाह अब्दुल कादिर राय कोई रहमतुल्लाह अलैह के मजार पे मैं गया, तो वहां के बड़े मुझसे कहने लगे, हाजी साहब रहमतुल्लाह अलैह खुद तशरीफ लाते थे और फिर जब बूढ़े हो गए और जब कोई अहम मसला होता था या हम या महाना मशवरा होता था तो जिम्मेदारों की एक जमात टीम भेजते थे जो हजरत रैपोई रहमतुल्लाह के मजार पे आके मुराकिब होते थे, उनको हदिया करते थे। और शेखुल हदीस रहमतुल्लाह के बारे में है कि फजर की नमाज के बाद, इशराक के बाद जो बैठे, सख्त गर्मी में ऊपर कोई साहिबान कोई छांव नहीं है, जोहर तक की चढ़ पसीना पसीना हो गए, वहां हजरत रैपोरी के मजार पे मुराकिब बैठे हुए हैं, मुराकिब बैठे हुए हैं, मुराकिब बैठे हुए हैं। तो हमसे ज्यादा तौहीद जानते थे, वो हमसे ज्यादा अल्लाह के ताल्लुक को जानते थे, वो शिर्क और बिदत की दीवारों को जानते थे, कौन सी दीवार टूटेगी तो शिर्क हो जाएगा और कौन सा निजाम बनेगा तो बिदत हो जाएगी, वो हमसे ज्यादा बेहतर जानते थे, हमसे ज्यादा बेहतर जानते थे, हमसे ज्यादा बेहतर। हजरत मदनी रहमतुल्लाह अलैह ने हजरत हकीम अल इस्लाम कारी मुतय्यब रहमतुल्लाह अलैह को फरमाया, हमारा राशन सारा खत्म हो गया, कहां से ले आए? जाएं जाएं हजरत मौलाना कासिम साहब के मजार पे और उनसे कहें कि हमारा सब कुछ खत्म हो गया है, और ऊंची आवाज में कहना। लगे मैं हैरान हुआ, ये मुझे कहां भेज रहे? फिर कहा, बड़े की बात है, समझ आए ना है। मैंने जाके ऊंची आवाज में कहा, उसके बाद कभी हमारा राशन खत्म ही नहीं हुआ। रूह के साथ ताल्लुक, ये खत्म खाजगान जो जिक्र खास है ना, जिक्र खास है,
मैं तौहीद का इनकारी नहीं, बाज़ोकात तौहीद का तड़का ज्यादा लगा हुआ होता है, रूहों की दुनिया फिर अदब की दुनिया से इंसान चला जाता है, अदब की दुनिया से इंसान चला जाता है और फिर अदब उसकी दुनिया में खत्म हो जाता है और वो अदब के साथ बेअदब और गुस्ताख उसकी जुबान बन जाती है। नहीं, हमने तौहीद को अदब को साथ लेके चलना है, तौहीद और अदब को साथ लेके चलना है। तौहीद भी हमारी जिंदगी में है, अदब भी हमारी जिंदगी में है। ये जब से मैंने शेख इब्ने अरबी रहमतुल्लाह अर्तुगरुल जो थे अर्तुगरुल उनके मुर्शिद शेख इब्ने अरबी रहमतुल्लाह अलैह का शजरा डाला है, बेशुमार मुझे दुनिया कहती है कि हम वो शजरा पढ़ के जो भी दुआ मांगते हैं उनको हदिया करके हमारी मसले हल होते हैं, हमारी दुआएं कबूल होती हैं, हमारी मुश्किलें, और हम हर कश्फल महजूब के हल्के में जिस दिन दम होता है महाना उसमें वो शजरा पढ़ के दुआएं मांगते हैं। मुझे तो जिंदगी का तजर्बा हुआ है, और मुझे नहीं, मैंने ये बात बड़ों से ली। देखिए बात सुने, हमने तौहीद को तौहीद के मकाम देना है, रिसालत को रिसालत का मकाम देना है और विलायत को विलायत का मकाम देना है। हां, हमने हर मकाम को उसका मकाम देना है, लाजम देना है, उसका मर्तबा देना है, लाजम देना है। और जब मकाम और मर्तबा देंगे उस पर अल्लाह पाक की रजा शामिल होगी, अल्लाह की मोहब्बत शामिल होगी। आप कभी भी ये जिक्र खास जो खत्म खाजगान अभी हमारे दर्स के बाद होगा, कभी इसको हल्का ना समझिएगा, बहुत कमाल चीज है, इंतहाई ताकतवर चीज है, इंतहाई हैरत अंगेज चीज है, कभी इसको ऐसा ना समझिएगा, आखिरी हैरत अंगेज चीज है। मुश्किलात, मसाइल, उलझने, नाकामियां, परेशानियां, जिंदगी के गर्दाव, वो जादू जिन्नात असरात नजरे बद बंदिशें हैं, वो जिंदगी में मुसलसल नाकामियां हैं, वो मुकद्दर और नसीब का खोट है, या जिंदगी का कोई ऐसा मसला है जो बयान नहीं कर सकते, किसी इल्लत जिल्लत किल्लत से निकलना है। ये जिक्र खास जिसका कार्ड आप अभी पढ़ेंगे, कभी घर ना ले जाना, कहीं गलती ना हो जाए। कई ले गए वापस करने आए, उनके घर में तूफान बलाएं आफतें परेशानियां शुरू हो गई। कोई बंदा उर्दू बाजार से कुरान चोरी करके ले आया और फिर झूम झूम के पढ़े, कुरान हो चोरी का और झूम झूम के पढ़े। ये जिक्र खास में ताकत है, लोग दीवाने नहीं है, मजमे खत्म हो गए हैं, आना जाना खत्म हो गया है, सिर्फ वो मजमे बाकी रही हैं जहां बाकी रहे हैं जहां अल्लाह की नाफरमानियां हैं। मजमे खत्म हो गए हैं, तस्बीखाने का मजमा बोलता है कि लोगों के काम बनते हैं, लोगों के मसले हल होते हैं, लोगों की मुश्किलें दूर होती हैं, लोगों की नाकामियां खत्म होती हैं, लोगों की उलझने दूर होके लोगों को सुख सुकून चैन राहत मिलती है। ये मजमे बता रहे हैं। इमाम अहमद बिन हम्बल रहमतुल्लाह अलैह फरमाते हैं, हमारे मजमे बताते हैं हक और बातिल के, जनाजों के मजमे बताते हैं। किसी अल्लाह वाले का जनाजा होता है तो मजमे बनाते हैं, मजमे बताते हैं कि अल्लाह वाले का इतना बड़ा जनाजा। तो ये तस्बीह खाने का मजमा बताता है कि लोगों को मिलता है तो आते हैं। अभी नौ 10 मुहर्रम को गलियों में लोग बैठे रहे, गर्मी हब्स इतनी ज्यादा। इसके लिए इंशाल्लाह आइंदा फैसला किया है कि आइंदा 9-10 मुहर्रम के अय्याम वो इंशाल्लाह हजवेरी महल में होंगे। उसके लिए अभी से दुआएं करना शुरू कर दें, इंतजामात का फिक्र करना शुरू कर दें, और बहुत ज्यादा फिक्रमंदी अभी से शुरू हो जाए, अभी से शुरू हो जाए। मजमे बोल रहे हैं कि लोगों को नफा हुआ है, होता है। लोग तस्बीह खाने में टूट टूट के आते हैं, डूब डूब के आते हैं, कुछ ना मिले, रोटी ना मिले, खाना ना मिले, कुछ ना मिले, उनके मुंह में शिकवा नहीं होता, शिकवा नहीं होता। उसकी वजह है ये आमाल होते हैं, ये चीजें होती हैं जो جس کی وجہ سے اللہ کے نیک بندوں کی روحیں خوش ہوتی ہیں اور ان روحوں کے خوش ہونے سے خیروں اور برکتوں کے فیصلے ہوتے ہیں. یہ مجمع بتاتے ہیں, یہ مجمع بولتے ہیں, یہ مجمع بتاتے ہیں, مجمع بولتے ہیں. اللہ یہ مجمع بتاتے ہیں, مجمع بولتے ہیں کہ لوگوں کو مل رہا ہے, لوگ پا رہے ہیں. اور اس کی وجہ سارے جمع ہو کے, اب دیکھیں ہم کچھ عرصے سے ایک عمل کر رہے ہیں, عمل کر رہے ہیں, اور عمل کیا ہے؟ آپ نے پورا ہفتہ جتنے بھی تسبیح پڑھی, درود پڑھا, کلمہ پڑھا, قرآن پڑھا, کوئی نفل پڑھے, کوئی ذکر کیا, کوئی اذکار کیا. آپ جتنے بھی یہ ذکر اذکار کر رہے ہیں, یہ سارا جمع کر کے آپ اپنی نیک روحوں کو دیتے ہیں, ہدیہ کرتے ہیں, جمع کرتے ہیں. پھر ہم ساری روحوں کو ہدیہ, اپنے پیاروں کو ہدیہ کرتے ہیں, پوری امت کو ہدیہ کرتے ہیں. ان کو خوشی ہوتی ہے, ان کو راحت ملتی ہے, ان کو خوشی ہوتی ہے, ان کو راحت ملتی ہے. جسم مٹ جاتے ہیں, خیال کرنا روحیں نہیں مٹتی. میرے لفظ پھر سن لیں, جسم مٹ جاتے ہیں, روحیں نہیں مٹتی. میں مخدوم ہاشم سندھی رحمت اللہ علیہ کے ہاں گیا ٹھٹھا میں, جو صبح کا بیٹھا, 5 گھنٹے ہو گئے ہوں گے مراقبے میں, ہلا ہی نہیں. وہ تو ظہر کی اذان ہوئی تو پتہ چلا کہ ظہر کی اذان ہو گئی, تو چلا کہ ظہر کی اذان ہو گئی. کل انشاءاللہ جمعے میں میں وہیں ہوں گا ٹھٹھا میں. تو بعد میں پتا چلا کہ ظہر کی اذان ہو گئی. کیا خیال ہے, پیکج میں پتا چلتا ہے؟ چلو اتنا بتا, ہاں ہوں دیکھو دل والی گال لگی. باقی اللہ والے یار, یہ مثال پہلے ہی دیتا تھا سب کو سمجھ آ جاتا, یہ مثال پہلے ہی دے دیتا سب کو سمجھ آ جاتی. پیکج کا پتا چلتا ہے؟ اور سناؤ, اور سناؤ, اور سنو, پتہ چلتا ہے؟ اچھا پیکج میں نیند آتی ہے, اونگ آتی ہے؟ پیکج لگا ہوا بندے کو نیند آئے, ہمارے پیکج نہیں لگتے. اس لیے میرے سامنے بھی آ کے سوتے ہیں اور باقاعدہ دیوار ڈھونڈتے ہیں. تسبیح خانے میں کیوں جا رہا کہ آرام کرنے سونے کے لیے, پلر ڈھونڈتے ہیں, ستون ڈھونڈتے. بوڑھے مریض کوئی حرج نہیں, لیکن سونے والوں کے لیے حرج ہے. بوڑھے ہیں, مریض ہیں, کوئی تکلیف ہے, اگر کہیں ستون ڈھونڈ لیا, ٹیک لے لی, کوئی حرج نہیں. لیکن سونا حرج کیوں؟ سونے سے نصیب کہیں نہ سو جائے, کہیں مقدر نہ سو جائے, کہیں نصیب نہ سو جائے, کہیں مقدر نہ سو جائے. جب پیکج لگتا ہے پھر پتہ نہیں چلتا کتنے گھنٹے ہو گئے ہیں. لمبا پیکج لگاتے ہیں, کہتے ہیں 4 GB, پیکج لگاتا ہے پھر پتہ نہیں چلتا. میرا تو پیکج لگا ہوا تھا 5 گھنٹے کا, وہ الارم بجا, انہوں نے کہا بھی اذان کا وقت ہو گیا. الارم بجا تو پھر اٹھا. روحوں سے تعلق پیدا کریں, ان کو ہدیے دیں, ان کے ساتھ الیک سلیک کریں, ان کو ساتھ ہیلو ہے کریں, ان کے ساتھ دعا سلام بڑھائیں, دعا سلام بڑھائیں, روحوں کے ساتھ تعلق پیدا کریں. اور روحوں سے جب تعلق بنے گا, جب روحوں سے تعلق بنے گا, ایسے شخص کی روح کا روحیں استقبال کرتی ہیں, ایسے شخص کی روح کا روحیں استقبال کرتی ہیں. بڑا کمال عمل ہے جو میں نے آپ کو بتایا, اور یہ عمل آپ کو بتایا ہوا ہے کہ اگر ایک نصاب اول آخر 3 دفعہ درود شریف, 1 دفعہ الحمد شریف, 3 دفعہ قل ہو اللہ, یہ ایک بنا, اس طرح 40 بار یعنی ایک نصاب بنے گا. پھر سنیں, اول آخر 3 دفعہ درود شریف, 1 دفعہ سورت فاتحہ بسم اللہ کے ساتھ, 3 دفعہ سورت قل ہو اللہ بسم اللہ کے ساتھ, یہ بنے گا 1 دفعہ. اگر اس طرح 40 دفعہ پڑھ کے یہ عمل 40 دفعہ پڑھیں تو اس کو ایک نصاب کہتے ہیں. اگر ایک نصاب پڑھ کے
حضرت مخدوم محمد ہاشم سندھی رحمت اللہ علیہ کی روح کو ہدیہ کریں. یہ میں بارہا بتا رہا ہوں اور آپ پڑھ رہے ہیں. میں کہتا ہوں اللہ پاک وہ کر دیتا ہے جو گمان اور خیال اور تصور میں ہوتا ہی نہیں ہے, اللہ وہ کر کے دکھاتا ہے, اور اللہ وہ چاہ کے دکھاتا ہے. میرا اللہ وہ کر کے دکھاتا ہے. حیرت انگیز طور ایک نصاب پڑھ کے ان کی روح کو ہدیہ کریں. میں نے آپ کو بتایا نہیں تھا, میں کراچی میں کلینک کرتا تھا, فیز سکس میں خیابان میں راحت غالب میں, فیز سکس ڈیفینس میں ایک گھر میں. پھر مجمع بڑھ گیا, پھر اور جگہ گیا, پھر بڑھ گیا, پھر اور جگہ. آخری جو میں نے کراچی کا کلینک ختم کیا تھا وہ تھا تارک روڈ پہ, جھیل پارک ہے وہاں ایک جگہ تھا, وہ بھی بھر جاتی تھی, رش بہت ہوتا تھا. آخر میں نے چھوڑ دیا, میں کہا مولا میرے بس میں نہیں ہے, چلو اتنا تو میں کسی کی بات سن لوں اور کسی کو سنا دوں, اب تو نہ سن سکتا ہوں نہ سنا سکتا ہوں. تو میرا دل نہیں کہتا کہ میں اس کو سنے سنائے بغیر دوائی لکھ کے دے دوں, چھوڑ دوں. میرا جو ہے وہ, میں نے شام غالباً 7 بجے کی فلائٹ تھی شاید, تو میں بھاگا گاڑی لے کے. ہمارے ایک مخلص ہیں وہ کھڑے ہوئے تھے, ان کے گاڑی میں بیٹھا نا تو انہوں نے اٹھا کے پیچھے سے جلدی میرا بیگ رکھ دیا. ایسے دیکھا میں نے, ایسے دیکھا. بہت سارے بندے کھڑے تھے جن سے ملاقات نہ ہو سکی, ایک صاحب کھڑے تھے, ایسے غریب سے بندے تھے. میں نے کہا ملنا ہے کہ ہاں, میں کہا آؤ جلدی میری گاڑی میں بیٹھ جاؤ. وقت ہوگا جاتے جاتے ایئرپورٹ تک تو میں تیری بات سن لوں گا. بعد میں مجھے خیال آیا کہ میں نے اس کو ہی کیوں بلایا, کسی اور کو بلا لیتا. پٹھان تھا کوہاٹ کا, تو میں نے کہا تجھے کیوں بلایا؟ کہہ رہے تم نے ہمیں بلانا تھا یار, کیوں نہ بلاتا. بڑی اکڑ کے اور بڑی, اب کیسے لفظ کہوں کیا کہوں, بڑی طاقت سے کہتا ہے کیوں نہ بلاتا, ہمیں بلانا تھا. میں نے کہا کیسے؟ کہنے لگے میں نے یہ عمل کیا تھا, اولا پھر 3 دفعہ درود شریف, 1 دفعہ سورت پاتحہ, 3 دفعہ کل والا, یہ پڑھ رہا تھا پڑھ رہا تھا پڑھ رہا تھا, اور پڑھتے پڑھتے مجھے بلایا. اور باقی سب, یعنی سارا دن میں نے ملاقاتیں کی, سب سے زیادہ تسلی سے بات اس کی سنی, سب سے زیادہ. گاڑی میں وہ تھا میں تھا, وہ گاڑی دوڑی جا رہی تھی ایئرپورٹ کی طرف, کہیں اشارہ کہیں راستے کہیں کیا کہیں ٹریفک بلاک کہیں, اور میں نے اس کی سب سے تسلی سے بات سنی. مجھ سے کہنے لگا میں کوہاٹ کا رہنے والا ہوں اور ایئر فورس میں میں ملازمت کرتا ہوں, میری چھٹی ہو گئی. تو میں نے کہا یا اللہ میں بھی کبھی جہاز پہ سفر کر سکوں گا, میں غریب آدمی عام سا سپاہی. تو کہا کہ یہ عمل میں نے پڑھنا شروع کر دی, مسلسل پڑھتا رہا, اس کے نصاب پڑھنے شروع کر دی, پڑھتا رہا. تو میں اپنا سامان باندھ اپنی بیوی بچوں کو لے کے جا رہا تھا, تو ہمارا ایک افسر کہنے لگا کہاں جا رہا ہے؟ میں کہ سر چھٹی پہ. کہاں؟ کوہاٹ. کہنے لگا ہمارا ایک جہاز تیار ہے کوہاٹ کے لیے, آ جا اس میں بیٹھ جا. میں کہا واہ مولا. کہنے لگے میں جہاز میں بیٹھا تو میں جہاز کی کھڑکیاں دیکھوں, اچھا جہاز ایسے ہوتا ہے. اصل میں ہمیں اللہ کے خزانوں سے لینا ہی نہیں آیا, اور لینے کے راز, لینے کے بھید, لینے کے راستے ہیں کیا؟ میں تو آپ کو کہا کرتا ہوں کہ میں تسبیح خانے میں بھکاری بننے کے گر بتاتا ہوں, مانگنے کے گر بتاتا ہوں. ہمارے ہاں باقاعدہ مانگنے کے گر بتائے جاتے ہیں, بھیک مانگنے کے گر بتائے جاتے ہیں کہ مانگنا کیسے ہے, ٹانگ کیسے ٹیڑی کرنی ہے, منہ کیسے ٹیڑا کرنا ہے, ہاتھ باندھنا کیسے ہے کہ پتا چلے بندہ جو ہے ہاتھ کٹا ہوا ہے, بازو کٹا ہوا ہے, ٹیڑا چلنا کیسے ہے, آواز نکالنی کیسے ہے, مانگنا کیسے ہے. تو باقاعدہ گر بتائے جاتے ہیں, اور تسبیح خانہ بھی گر بتاتا ہے مانگنا. فرق اتنا ہے وہ مخلوق سے مانگنا سکھاتے ہیں, یہ اللہ سے مانگنا سکھاتا ہے, فرق اتنا. اور مخلوق سے مانگا کبھی رہ نہیں سکتا, اور رب سے مانگا کبھی جا نہیں سکتا. نسلوں کے کام آئے گا انشاءاللہ, 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 انشاءاللہ نسلوں کے کام آئے.
یہ جو ہم نے یا لطیف و یا ودود کی تسبیح پڑھی ہے نسلوں کے کام آئے. کیوں؟ اللہ سے مانگا اور اللہ کے خزانوں سے لیا ہے اور اللہ کے خزانوں سے ہم پکارا ہے اور اللہ کے بارگاہ میں فریاد کی ہے. یہ نسلوں کے کام ہے. یہ مانگا کیا پڑھا تھا؟ یا لطیف و یا ودود یا لطیف. جذبے سے پڑھیں یا ودود ہو یا لطیف ہو یا لطیف ہو یا لطیف ہو یا ودود یا لطیف ہو 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 لطیف ہو لطیف ہو یا ودود ہو.
آمین.
اللہ کے خزانوں میں جو مانگا ہے، اللہ کے خزانوں سے جو لیا ہے اور اللہ کے خزانوں سے جو بھکاری بنا ہے، اس کا کبھی چھین ہی نہیں سکتا. چاہے گردش ایام ہو یا گردش دورہ ہو، یا دنیا کا کوئی حالات آ جائیں، یا دنیا کا کوئی 9/11 اور کرونا آ جائے، جو اللہ کے خزانوں سے لیا ہے وہ کہیں جا ہی نہیں سکتا، کہیں نہیں جا سکتا. کیوں؟ جو رب دیتا ہے پھر حفاظت بھی خود کرتا ہے. جو رب دیتا ہے، ایک بابا جی تھے، وہ اپنے مال کی پوری زکات دیتے تھے، زمین کا پورا عشر نکالتے تھے. مال بہت زیادہ تھا، کوٹھا بھرا ہوا تھا، کوٹھا بھرا ہوا. 1857 کے ہنگامے ہوئے، 1857 کے ہنگامے ہوئے، تو وہ بندہ تالا لگا کے کمرے کو، جس کمرے میں اشرفیوں کے توڑے پڑے تھے، تالا لگا کے وہ چلا گیا. اپنے بیٹے اور پوتوں کو کہتا تھا کہ بیٹو، جو اللہ کے خزانوں سے مانگتا ہوں نا، تم بھی مانگو، میرے ساتھ ہو، یہ رزق تمہارے کام آئے گا، ورنہ تمہارے کام نہیں آئے گا. وہ کہتے تھے ہے ہی ہمارا بابا، زندگی کی آج کل میں ہے، بابا تو چلا جائے گا، ہے ہی ہمارا. بیٹے کہتے تھے، پوتے کہتے تھے. وہ کہتے تھے بیٹو، جو میں مانگتا ہوں نا، ذکر کرتا ہوں، اور جیسے میں پوری زکات دیتا ہوں اور زمین کا پورا عشر تول کے، پوچھ کے، ہر تحقیق کر کے دیتا ہوں، ایسے دینا، اور جو اعمال میں کرتا ہوں ایسے کرنا، کبھی تم سے چھنا ہی نہیں جائے گا، ورنہ بیٹا یہ تمہارا نہیں ہوگا. قدرت کا نظام دیکھے، اچانک پتہ ہی نہ چلا، جیسے کرونا اچانک آیا، پتہ ہی نہیں تھا، گمان خیال میں نہیں تھا، 9/11 کا پتہ نہیں تھا، گمان خیال میں نہیں تھا، اللہ کے امر سے ہوا، اچانک ہوا، ایسے ہنگامہ ہوا، ہر بندہ جان بچا بھاگا، کوئی کہاں چھپا. ایسے ہی اس بابے نے گھر کو تالا لگایا اور اس کمرے کو خاص تالا لگایا، اور سارے گھر والے نکل گئے اور کہیں دور کہیں چلے گئے، گھر ویران پڑا رہا. کئی سال رہے، بابا وہیں فوت ہو گیا. کئی سال کے بعد جب گھر آئے تو پتا تھا بیٹوں اور پوتوں کو کہ اس کمرے میں خزانہ ہے، پتا تھا اس کمرے میں خزانہ ہے. اب اس کمرے کے چابیاں بھی پاس تھی، اب تالے کو جب کھولنے گئے، اندر سے آواز آئی، خبردار، دیکھا ادھر ادھر، یہ کیا ہے، یہ آواز کہاں سے آئی ہے؟ انہیں کہا ہمارے کانوں کا دھوکہ ہے، ایسے نہیں ہو سکتا. پھر چابی تالے کے قریب لائیں گے تو خطرناک، ہیبتناک، ڈرونی اور بہت گرج دار آواز آئی، خبردار اس کو نہ کھولو. اب ڈر گئے، اور ڈر گئے، ڈر گئے. اب وہ کہنے لگے کہ کچھ دنوں کے بعد کسی پیر کو لے آئے، کسی بابے کو لے آئے، کسی کو لے آئے کہ چیک کریں یہاں جنات ہیں. انہوں نے بھی کہا جنات کا سایہ ہے، جنات کا ہے، کرتے رہے. انہوں نے کہا اب ٹھیک ہو گیا، اب کرو. انہوں نے پھر چابی قریب گئی تو پھر خوفناک گرجدار آواز، خبردار. حتیٰ کہ باپ ایسے کرتے کرتے مر گیا، بیٹا یعنی اس بابے کا. پھر دوسرا بیٹا مر گیا، پھر وہ جو پوتے تھے وہ بھی بوڑھے ہو گئے، اور سب نے کہا کہ اس پہ اثرات ہیں. एक बेटा था, एक यानी पोता था, उसकी जिंदगी में था कि जकात पूरी देता था, उशर पूरा देता था, और जो दादा को देखे थे बचपन में अमाल करने के लिए, जो अमाल हम तस्बीह खाने में बताते हैं, ये करता था। एक रात ख्वाब में देखा, दादा बैठा है, दादा बैठा है और वही तस्बीहां पढ़ रहा है जो तस्बीहां थी। कहने लगा, बेटा कोई जिन नहीं, कोई जादू नहीं, मैं तुम्हें कहता था जो मैं करता हूं तुम कर लो, ये सब कुछ तुम्हारा है, तुम्हारा बाप, तेरा चाचा सब गुर्बत में मर गए, खजाना वैसे के वैसे पड़ा हुआ है, और वो बेटा तेरी अमानत है, जा तू चाबी ले खोल, कोई आवाज नहीं आएगी। बेटा वो तेरी अमानत है, क्यों? तूने मेरी मान के चला, तूने मेरी बात को कदरदानी की, तूने बाप की यानी दादे की बात की कदर की, और दादा जो कहता था उसके उसको अहमियत दी, और वो अमल किए जो दादा छोड़ के गया था। बेटा वो तेरा है। ख्वाब से उठा, हैरान हुआ, बाप दादा की चाबी पड़ी थी, कमरा वैसे का वैसे पुराना पड़ा हुआ है, चाबी घुमाई और यूं खोला और चाबी खुली और अंदर खजाना पड़ा है, और जिसे कहते हैं कि रातों रात अमीर हो गया, कि रातों रात अमीर हो गया। हमें तो इन नेक रूहों से लेना ही ना आया, एक नेक अरवाह से के जरिए से, अल्लाह के खजानों से लेना ना आया, कि ये नेक अरवाह हमारे साथी हैं, हमारे साथी हैं, हमें तो लेना ही ना आया। अच्छा, हमारे बड़े ले गए पा गए, हमारे बड़े ले गए पा गए, हमारे बड़े ले गए पा गए, मैं वो भी बना रहा था रात को खड़े हुए, बकी के जन्नतुल बकी के ग्रिल के साथ सड़क की तरफ, आपने शायद वो मूवी देखी होगी MBS की, मोहम्मद बिन सुलेमान की, कि अगर ट्रैफिक के कानून की खिलाफ वर्जी करें 3 दिन कैद और 150 रियाल जुर्माना, वो एक मूवी मैंने बनाई, देखी किसी ने? ये मैं खड़ा बना रहा था, बकी में मेरे मुर्शिद आराम फरमा रहे हैं, मैंने उस अपने साथी से मोबाइल वाले से कहा, मैंने कहा देखो इस तरह घुमाना है, इधर जालियों के अंदर से सामने हुजूर का रोजा है, उसका व्यू लेना है, और ये ट्रैफिक को मैंने बात करनी है, साथ ट्रैफिक जा रही है, सारी गाड़ियां जा रही। अच्छा, मैंने ऐसे ना, उसने जूम किया हुआ था मोबाइल को, ग्रिल के अंदर से सामने हुजूर का रोजा था, मैंने ऐसे देखा ना, एकदम एहसास हुआ कि मेरे मुर्शिद सामने खड़े हैं, बिल्कुल सामने। अच्छा, मैं बात कर रहा था, मैंने कहा मेरा गुमान है, मैं फिर देखा तो फिर खड़े हैं, और मैं उसने 5-7 मिनट की वो वीडियो है, 5-7 मिनट के बाद जब उसने बात की ना, खड़ा तो सामने खड़े थे, मैं से एकदम शस्तर हो गया, परेशान हो गया, और मुझसे फरमाने लगे, तारिक बस इस मोबाइल को इस काम तक रखना, बाकी इसके करीब ज्यादा ना जाना, इस तरह के अल्फाज फरमाए, मुफ़हम अश्कर, बस इस तक रखना, और ये फरमाया, और एकदम ऐसी आंखों से उछल हो गई। हा, झोंका था एक हवा का, आया चला गया, झोंका था एक हवा का, आया चला गया, पूछो न मुझसे दोस्तों बातें शबाब की, पूछो न मुझसे दोस्तों बातें शबाब की, झोंका था एक हवा का, आया चला गया। अपनी अपनी तस्बीहां, अपने जिक्र पढ़ पढ़ के नेक रूहों को हदिया करें, अपने प्यारों को हदिया करें, अपने अम्मा अब्बा को हदिया करें, अपने बड़ों को हदिया करें। ये जो एक वजीफा है, आयनूनी या इबादल्ला, एक रिवायत ये है, एक रिवायत है या इबादल्ला आयनूनी, सुना है कभी? सुना है। ये वजीफा क्या है? اے اللہ کے نیک بندو میری مدد کو آؤ. آئینونی مدد نانا عباد اللہ, اللہ کے بندو. یہ کیا ہے؟ یہی ارواح ہیں, نیک جنات ہیں, فرشتے ہیں. اللہ کی وہ مخلوق ہے جو میری آپ کی آنکھوں سے اندیکھی ہے. یہ کائنات کے وہ راز ہیں کہ اللہ کے بندو مدد کو آؤ. دیکھو شرک کی حدود ہیں اور بدعت کی حدود ہیں. جب علم محدود ہو, یہ میرا فکرہ یاد رکھیے گا, یہ میرا بول یاد رکھیے گا, جو علم محدود ہو اور تجربہ محدود ہو تو پھر کسی کے علم اور تجربے پہ انسان بھروسہ کر لے. جب علم محدود ہو اور تجربہ محدود ہو تو کسی کے علم اور تجربے پہ انسان بھروسہ کر لے. رب کا نظام انوکھا, کائنات کا نظام انوکھا, میرے آپ کے گمان خیال احساس سے بڑھ کے ہے. وہ شہنشاہ ہے, وہ شہنشاہ ہے. یہ بتائیں, اگر آپ بیٹھے ہوں اور آپ کو بیٹھے ہوئے تھوڑی دیر کے بندہ کوئی سوئی چبھے ہوتے, کیا ہوگا؟ بولے کیا ہوگا؟ تھوڑی دیر کے بعد سوئی چبھے ہوتے بندہ. میرا کلاس فیلو ہے, آج کل صحافی ہے, بھاری جسم تھا, شریف آدمی, آج بھی وہ شریف آدمی ہے. میرے ساتھ ہم دسویں کلاس میں ایک ہی ڈیسک میں بیٹھتے تھے, موٹا تھا. اچھا ایک دفعہ نا میں کیکر کا کانٹا لے کے آیا, اس کو چبھویا, کہنے لگا تارے چونٹیاں نہ پا. اس کو پتہ نہیں چلتا تھا گوشت تھا, تب وہ کہتے ہیں چونٹیاں پالتا ہے. آپ اگر بیٹھے ہوں اور کوئی آپ کو سوئی چبھو رہا ہو, میرے سامنے ایک صاحب بیٹھے ہیں, سو بھی رہے ہیں, منہ سے انگلیاں سے یہ کھا رہے ہیں, مسلسل کھا رہے ہیں, انگوٹھا ایسے کھا رہے ہیں, یعنی گوشت اور جو ناخن باز بندے کھاتے ہیں, پھر سوتا ہے, پھر کھا, مجھے مسلسل سوئی چبھو رہا ہے. اگر وہ میری بات سن رہا ہے تو آئندہ میرے سامنے نہ بیٹھے, اور ہر دفعہ بیٹھتا ہے اور ہر دفعہ ایسے کرتا ہے, ورنہ میں بھرے مجمع میں اٹھا کے پیچھے بھیج دوں گا اور اچھا نہیں لگے گا. مجھے سوئی چبھو رہا ہے, میں کیا کروں؟ میں چھوٹا سا ڈرائیور ہوں, بڑی بڑی کوچوں کے ڈرائیور ہیں نا, ساری کوچ سو رہی ہوتی ہے, ڈرائیور صاحب چلا رہے ہیں, اور کچا ڈرائیور ہو وہ اگلی سیٹ والے کو سونے نہیں دیتا, کہتا نہ سو مجھے نیند آتی ہے. کچا ڈرائیور ہو نا, کچا ڈرائیور ہو, وہ اگلی سیٹ والے کو نہیں سونے دیتا. اور جو پکا ڈرائیور ہو وہ کہہ رہے سب سو رہے ہیں, میرا کیا, میں نے تو میں کچا ڈرائیور ہوں, کیا کروں. یہ چیزیں مجھے متاثر کرتی ہیں, میرے مضامین مجھ سے چھینتی ہیں, میری باتوں کا ربط مجھ سے ختم کرتی ہیں, میں کیا کروں. زندگی میں ان نیک روحوں سے تعلق بنا ہے, ان نیک ارواح سے تعلق بنا ہے. مکلی میں, ٹھٹھا میں میری راتیں گزری ہیں. آپ سوچ نہیں سکتے کہ میں کتنا دل کے اندر کی کیفیتیں ہیں. میں مکلی میں, کل میری حاضری ہے, کل جمعہ میں وہیں ہوں گا انشاءاللہ, ارادہ ہے, تو میں کہہ رہا ہوں کہ میں کیسے خوش ہوں مکلی میں, وہاں ٹھٹھا میں اللہ کی نیک روح ہیں. مخدوم ہاشم سندھی صاحب کے پاس جا رہا ہوں, ایسی کیفیتیں ہوتی ہیں اپنوں سے مل کے, اپنوں سے مل کے. میرے بچوں نے نا نانی کے گھر جانا تھا, میں چپ کر کے دیکھ رہا تھا, کوئی ایک ٹانک میں ناچتا تھا, کوئی ادھر اچھل کے یوں کرتا تھا, کوئی اچھل کے یوں کرتا تھا, چپ کر کے دیکھ رہا تھا کہ نانی کے گھر جانا, نانی کے گھر جانا ہے, اور سب سے پہلے تیار ہو رہے ہیں. سکول میں تیار ہونا تو خیر قدرت کا معجزہ ہوتا ہے, وہاں سب سے پہلے تیار ہو گئے, سب سے پہلے تیار, بہترین, اور تیار ہونے کے بعد بے قرار ہے کیونکہ نانی کے گھر جانا ہے. جسٹ لائف ایسی ہی میں بے قرار ہوں. ابھی پتا چلا کہ فلائٹ ڈیلے ہو گئی ہے, جو صبح 9 بجے جانی تھی وہ 11:15 بجے جائے گی. آپ سوچ نہیں سکتے میں کتنا افسردہ ہوں. روحوں سے ایک تعلق ہے, چونکہ میں وہاں جا رہا ہوں तो मैं चाहता हूं आपके कोई निसाब भी लेके चला जाऊं, हदिया मुझे दे देना। हमें भी लिया कोई शेख, ये फलां का हदिया, ये फलां का हदिया, ये फलां का हदिया। इस पे एक वाक्य सुनो, नानी माँ के पास एक आती थी मासी अनवर, उसका नाम था अनवर मई। मासी अनवर के दुपट्टे में कोई 70,000 गिरहे होती थी। अच्छा, एक दुपट्टे के अंदर कोई एक बादामों की 3-4 गिरियां। नानी अम्मा को कहती थी भेड़ा भेड़ा ये फलाने दिया है। अच्छा, एक दुपट्टे के अंदर कोई नुक्ती गजक होती थी, कोई नमक पारे होते थे, एक दुपट्टे के अंदर कोई गुड़ होता था उसका पला बंधा हुआ, एक में ये सारे हदिये नानी अम्मा को दिए जा रहे हैं। एक गठड़ी होती थी उसमें बाजरे का आटा बांधा हुआ है, किसी में यूं रखा हुआ है या किसी में यूं रखा हुआ है। तो मैं भी मखदूम साहब के पास जाऊं, मैं करूं मेरे जानिसार अमल कर रहे हैं, मेरे जानिसार दकत जाकुम वाल अमल कर रहे हैं, ये अमल कर रहे हैं। हुजूर आया हूं तो खाली हाथ नहीं आया, अपने दोस्तों के हदिये लाया हूं। और पहले बादशाहों के हां पता है ऊंटों के काफले ये नहीं गिने जाते थे, हदिया क्या है ऊंट गिने जाते थे कि जनाब फलां बादशाह के पास फलां सफीर आया 100 ऊंट लाया हदिये के, ऊंटों समेत 50 ऊंट लाया, 20 ऊंट लाया, 10 ऊंट लाया। तो मैं कितने ऊंट ले जाऊं, मेरे ऊंटों की कतार क्या हो, कोई कतार एक अमेरिका से आ रही हो, एक यूके इंग्लैंड से, एक अमेरिका दुनिया के किसी मुल्क से, एक लाहौर तस्बीखाने से जा रही हो, और सारी की सारी जो है मकली ठट्ठा के में मखदूम मोहम्मद हाशिम चिंदी रहमतुल्लाह अलैह की बारगाह में जा रहे हैं, और सारे कहां से आए हैं। उन्होंने कहा ये सारे वो है ना तस्बीखाने वाला, ये सारे उसकी तरफ से हदिये आए हैं, उसके दोस्तों ने हदिये भेजे हैं। उन्होंने कहा ये सारे लगा दो लगा दो। अच्छा, इन दोस्तों के नाम क्या है, वो कहते हैं फरिश्तों को पता है, पता नहीं हमें तो पता नहीं है। तो नाम सारे फरिश्तों ने लिखवाए, लिस्ट सारा रिकॉर्ड इकट्ठा किया, मखदूम साहब बैठे, अल्लाह की रहमत उन पे बरसी, और सबके नाम देखते हुए हमें इसने क्या दिया, उसने कहा जनाब इसने इतने निसाब दिए, इसने आपको इतने हदिये किए, इसने अच्छा अच्छा ठीक है ठीक है, इसने क्या किया, इसने ये किया, इसने क्या किया, चलो भाई सबके लिए दुआ करते हैं। उन्होंने फरिश्तों से पूछा, फरिश्तों ये बताओ कि इनकी मुरादें क्या हैं मन की। उन्होंने कहा फलां की ये मुराद है, फलां का ये मसला है, फलां की ये मुश्किल है, फलां की ये उलझन है, फलां की ये नाकामी है, उसकी ये परेशानी है, कोई औलाद के मसले, कोई घर के मसले, कोई जिंदगी के मसले, कोई उलझन है, कोई नाकामियां परेशानियां दुख तकलीफें, कोई गम, कोई बीमारी, कोई औलाद नहीं है, है तो उसके लिए मुतमिन नहीं। अच्छा, सारे मसले, चलो भाई दुआ करो भाई। सारी रूहें जितनी भी हैं ना, वो सबको कहा सॉरी, मकली की रूहें सारी जमा हो जाएं। अब मकली का कब्रिस्तान सैकड़ों हजारों साल पुराना और इतना बड़ा कि मैं एक दफा मैंने आजम किया कि आज मैं मकली का कब्रिस्तान फिरूंगा। यकीन जानिए शाम होने के करीब हुई, मैंने कहा वापस नहीं जा सकूंगा, जंगल है, इसमें भेड़िए भी हैं, गीदड़ भी हैं, सांप बहुत बड़े बड़े हैं, आज तक मारने वाला ही कोई नहीं, वहीं पले अपनी जिंदगी गुजार के खत्म हो गए, और बिल्ले भी हैं और पता नहीं क्या कुछ, और बिच्छू तो बहुत ज्यादा हैं, बिच्छू बहुत ज्यादा हैं। तो मैं आखिर वापस हुआ, मैं कहा ये कब्रिस्तान खत्म होने का है ही नहीं, और सारी रूहें जमा हो गई। मैं एक मिसाल दे रहा हूं, जमा हो गई। अब मखदूम साहब कहते हैं दुरूद पाक वाली किताब ले आओ, जो मैंने लिखी है ज़रियतुल वुसूल इला जनाब रसूल, दुरूद वाली किताब आ गई, फलां चीजें आ गई, अब दुरूद पाक पढ़ा जा रहा। और फरिश्तों से कहते जिन जिन लोगों की जितनी मुश्किलें परेशानियां नाकामियां उलझने मसाइल हालात वाकयात मुशाहदात तजर्बात जो दुख हैं वो सारे लिख लो, मौजूद हैं, हाँ चलो भी सबके लिए दुआ करो। अब फरिश्ते भी आमीन कह रहे, रूहें भी आमीन कह रही। 103 से ज्यादा तो सहाबा कराम मकली के कब्रिस्तान में सो रहे हैं, और बाद रिवायत में 300 कब्र कराम है, 100 से ज्यादा सहाबा अहले बैत बड़ी बड़ी हस्तियां मकली ठट्ठा के कब्रिस्तान में आराम फरमा रहे हैं, बहुत पुराना कब्रिस्तान। अब वो सारे जमा हो गए, अब दुआ कराई जा रही है, और उधर दुआएं हुई, इधर हालात बदलना शुरू हो गए। चलो एक वाक्य सुना इस दुआ का। खानेवाल मुल्तान के साथ एक जगह है जहानिया, वहां एक केस मेरे पास आया, पुरानी बात है, केस आया, और ये आया कि नल का खुद ब खुद चलता है, ट्रैक्टर खुद ब खुद चल पड़ता है, घर की गंदम आटे खत्म हो जाते हैं, घर में बीमारियां तकलीफें हैं,
हर चीज खराब हो जाती है, हर बंदा बीमार है, हर तकलीफ है, आवाजें आती हैं, चारपाइयां पलट देते हैं, घर को चीजों को आग लगा देते हैं, ये होता है वो होता है, ये सारे वाकयात होना शुरू हो गए। अच्छा, जो आमिल आता है उसका बिस्तरा बैग वहीं होते हैं, उसकी पिटाई शुरू कर देते हैं, कहते अच्छा तबीयत, पहले तेरी तबीयत ठीक कर लेते हैं। कोई बाबा आमिल आया, कोई बेचारा, कोई भी आया, उसकी बहुत पिटाई करते हैं, कहते हैं एक बंदे को तो बस के नीचे घसीट घसीट के मारा था, बहुत ज्यादा मारते हैं और उसको परेशान करते हैं। वो कई लोग अपनी चीजें वहीं छोड़ के चले जाते हैं। अच्छा, जिनके पास जाते हैं, मोटरसाइकिल पे गए तो वो कहते हैं यहीं रख दो, चीज लेकर गए यहीं रख दो, तुम्हारा काम हो जाएगा। कहने लगे एक माई आई, उसने कहा कि मैं अपने एक बड़ा कट्टा ले आओ, बड़ा कुर्बानी जितना जैसा बच्चा होता है सान कट्टा, उसके ऊपर बैठ के ढोल बजाऊंगी, फिर चक्कर लगाऊंगी साथ, ढोल बजाने चक्कर लगाने के बाद वो कट्टा मेरा, तुम जाओ, तुम्हारे जिन निकल गए। दुनिया बेचारे पता नहीं क्या कहानियां हैं। मैंने उनको साथ लिया, रमजान था, 11 रमजान था, 12 और रमजान था 2002 का। ट्रेन मुझे याद है अवामी थी, मिट्टी पड़ी हुई थी, लोअर एस में बंदे ही नहीं थे, 2-3 बंदे थे, सफारी नहीं था, सहरी साथ ली। रात को पहुंचे हम घोड़ाबारी, तहसील घोड़ाबारी, ठट्ठा की एक तहसील का नाम है घोड़ाबारी। घोड़ाबारी में हम रात को पहुंचे, रात वहां जाके एक झोंपड़े में ठहरे, वहां जाके तरावियां पढ़ी और सुबह फिर सहरी खाई। वहां एक बशीर था, बशीर अहमद था, बशीर अहमद और रशीद अहमद, हाँ, ये चौक आजम मुंडा लैया के साथ है। वहां के दो हजरात थे, उनके मुर्शिद आते थे वहां घोड़ाबारी में। वहां केटी बंदर है, पुरानी सदियों बंदरगाह है, जो पहली पुरानी बंदरगाह होती थी कराची की, केटी। वहां उनके जंगल में उनके मुर्शिद मक्का मुकर्रमा से तशरीफ लाते थे और पूरा महीना रमजान का कयाम होता था और वे सारे हजरात वहां अपने मुर्शिद के पास रमजान का कयाम करते थे। तो मैं उनके मुर्शिद की बारगाह में हाजिर हुआ, मखदूम साहब साथ हैं, उनके मुर्शिद से अर्ज किया कि ऐसे ऐसे मसला है। उन्होंने मखदूम साहब को हिदायत दी। अब ये लंबी कहानी को दो लफ्जों में मुख्तसर कर रहा हूं। मुर्शिद वहीं थे, ये दोनों बशीर अहमद और रशीद अहमद भाई थे, ये दोनों हमारे साथ थे, हमें मुर्शिद के पास ले गए। वापस जब हम हुए तो उसका भाई कहने लगा अपनी मखसूस पंजाबी में, ये कौन सा तीर ले आया, ना झंडा है देखो, ना टोल है, ना गल्लां करदा, वो ऐसे ना ठहर ठहर के बोलता था, ना ये देखो टोल है ना गल्लां करदा, कहंदा तस्बीह पढ़ी जाओ पढ़ी जाओ, पढ़ी कदों तक पढ़ी है, पहले पीर आंदे कहंदे रोटी चा ले आओ, रोटी चा भी मंगदा सोने दिया भुंदड़ा, तू ही सुता पिया, न्याणे भुखे पिया, त्याटा मुक्या पिया, ये कुछ नहीं मांगता, ये क्या करता है। उस बेचारे ने देखे थे, हम तो कहते भाई अल्लाह के नाम की बरकत से होगा, अल्लाह के नाम की बरकत। मुझे याद है कि हम रास्ते में ना इफ्तारी की, हमने एक जगह रात पड़ गई तो बिल्लियां बहुत सारी, पता नहीं कहां से जमा होगी, मुझे आज भी याद नहीं है, बिल्लियां थी बहुत ज्यादा, वो बिल्लियां भी हमारे साथ खा रही थी, हम भी सेरी, अंधेरा था, कहीं बैठे हुए थे, एक मस्जिद में मगरिब पड़ी थी, उसके बाद इफ्तारी कर रहे थे। बड़ा अजब सफर था, लंबा सफर था। तो उसने कहा भाई, मुझे कहने लगा मेरा भाई कहता है, भाई का नाम था नियाज, तो पंजाबी कहने नियाज, कहने नियाज, कहंदा नियाज, तो ये गल है। मैंने कहा भाई नियाज से कहो, हमारे पास तो यही है और तो है ही कुछ नहीं। अच्छा, वापस आए मखदूम साहब रहमतुल्लाह के पास से, और उस जंगल में जो उनके मुर्शिद आते थे, बशीर अहमद और रशीद अहमद, दो जिन्नात थे, उनके मुर्शिद आते थे मक्का से, रोजे रखवाते थे, पूरे महीने का कयाम होता था, अब भी होता है उनका। तो वहां से आए, अब वो कहने लगे, उनको सबसे ज्यादा जो तंग करता था एक घगरी वाला जन था। घगरी ये एक देसी एक चीज है, इस घगरी का मुझे उर्दू बताएं, मेरी पूरी दुनिया आवाज सुन रही है, मैं घगरी को कैसे जस्टिफाई करूं, لہنگا ایک لفظ یہ ملا ہے لہنگا فروغ. ٹھیک ہے دو لفظ ہیں اب گزارا ہو جائے گا. اچھا وہ کہتے ہیں کہ گھگری والا ہے جس نے پرانی ٹاکیاں جوڑ پرانے گندی ٹاکیاں جوڑ کے وہ پہنی ہوئی ہیں. کہنے تو گھگری والا جن آیا. میں نے کہا یہ تو وہی ہے جو میں سائیکل پہ بیٹھا تھا تو مجھے یہ گدگدیاں کرتا تھا پیچھے بیٹھ کے, آگے بیٹھ جاتا تھا, ڈنڈے پہ بیٹھ جاتا تھا, یہ مجھے پھر ایسے کرتا تھا, تھپڑ مارتا تھا میں سائیکل سے گر جاتا تھا, یہ وہی تو ہے جو ہمیں سب سے زیادہ تنگ کرتا تھا. کہنے لگا دو بندے اسے پکڑے آ رہے ہیں. ہائے ہائے مریض تھا. میں کہ اس کو کیا ہوا؟ تو سب سے بڑا شیطان یہ گھگری والا. کہنے لگے پھر میں نے انوکھا منظر دیکھا, کوئی بندے آئے بڑے بڑے, انہوں نے گھگری والے کو پکڑا گردن سے. کہنے لگا ہمارے شہتوت کا درخت تھا, شہتوت کے درخت کے نیچے نلکا تھا, نلکے کے نیچے سامنے گاؤں دیہات میں جیسے پانی بھرا ہوتا ہے پھر چھوٹی سی نالی ہے اور پانی باہر نکلتا ہے, کہہ رہا اس شہتوت کے درخت کے نیچے اس کا سر پکڑ کے نا اس کو ڈبکی دیتے تھے اور اس کے ناک گھسیٹتے تھے اور وہ تڑپتا تھا جیسے بندے کا دم گھٹتا ہے. پھر اس کو بلاتے تھے, کہتے تھے ان کو آئندہ تنگ کرے گا کہ نہیں کرنا, تو شیطان ہے پھر کرے گا. کہنے لگے ہمارے گھر کے ساتھ ایک بٹھی تھی, جیسے گاؤں میں نا اینٹیں پکانے کے لیے خود بٹھیاں بناتے ہیں, وہ اس بٹھی میں رہتے تھے. کہنے لگے اس بٹھی میں سے اور بندے نکل کے میں نے دیکھا آ رہے تھے, جو آ رہے تھے ان کو وہ پکڑ پکڑ کے باندھ رہے تھے, کسی کو بندے آئے تھے اور سامنے کہا دیکھا کہ ایک درویش ہے ایسے بیٹھے جیسے اس کھارے نظام کی نگرانی کر رہے ہیں اللہ کی طرف سے. کس کی طرف سے؟ یہ سارا کس کی طرف سے ہو رہا؟ اور کس کے امر سے ہو رہا؟ اور کس کے حکم سے ہو رہا؟ اور کس کی چاہت سے ہو رہا؟ اور کس کے ارادے سے ہو رہا؟ اللہ کا میں نے دیکھا وہ بزرگ ہیں. تو میں نے کہا کہ آپ مخدوم صاحب ہیں؟ کہ ہاں میں مخدوم محمد ہاشم ہوں. اور رگڑے دیے رگڑے دیے. پھر کہنے لگے میں نے دیکھا گھگری والے کا جنازہ لے کے جا رہے ہیں اور بندے پیچھے رو رہے ہیں کہ تم نے ہمارا. کہ میرا بھتیجا چار پائی پہ سو رہا تھا, اس کو رات کو دیکھا تو وہ دوسرے بچے کے ساتھ سو رہا. میں صبح اٹھا چار پائی خالی تھی. میں نے کہا تیری چار پائی خالی کیوں ہے؟ کہنے لگے کچھ بندے آئے تھے. کہنے لگے ہم سفر سے آئے ہیں, ہماری موتیں واقع ہو گئی, یہاں اپنے عزیزوں کی موت میں آئے ہیں, ہم تھکے ہوئے ہیں, اٹھ ہم ذرا چار پائی میں سو جائیں. گھگری والا اینڈ دی فیملی آف گھگری والا. وہ رگڑا لگا. آج تک وہ خاندان سکھی ہے اللہ کے نام کی بات. آج تک وہ خاندان سکھی ہے. ایک تھا پیر علاقے کا چودھری نا, اس سے خار کھاتا تھا. پیر کے پاس بندے جاتے تھے, چودھری کے ڈیرے میں بندے جاتے نہیں تھے کیونکہ چودھری کے لیے ڈیرے میں بندے جائیں ہلا گلا ہو یہ چودھری کا ہو ذرا چاہت ہوتی ہے. دوسرے لفظوں میں پیر صاحب کے پاس, پیر صاحب اللہ والے تھے, اللہ اللہ بتاتے تھے. ایک جن آ گیا, جو بھی آتا تھا جن اس کو مارتا تھا, زخمی کر دیتا تھا, بڑے بڑے بےچارے ناکام ہو گئے. اس نے کہا کہ اس پیر کی بھی طرح طبیعت ٹھیک کراؤں, ٹھوکائی کراؤں اس جن سے. کہنے لگا تمہیں پتا نہیں ہے یہ پیر بڑا پہنچا ہوا ہے, بابا ہے. اچھا تھا تو علاقے والا نا, گھر کی مرغی دال برابر, اور کچھ نہیں ہے اس کے پاس, ایسی باتیں ٹھگیاں ہیں. بڑا کچھ ہے اس کے پاس, میں نے فلاں واقع اس کو لے کے چلے گئے. کہنے لگے ہماری جن ہے تو جن جو بھی آتا ہے اس کو مارتا ہے, ہڈیاں توڑ دیتا ہے, یہ کر تو بھی چل. کہ بھائی میں نہیں چلتا, میں نہیں. کہ نہ چودھری نے کہا انتظار بڑا کرے گا, پکے رہنا. اس کو لے کے نا چودھری کہنے لگا اس کو لے کے باہر سے کونڈی لگا دینا, یہ تمہارا کام کر دے گا. اس کو زبردستی لے اندر, وہ جس پہ جن بندہ آیا بیٹھا تھا اس کے بند کر کے نا کونڈی لگا دی. اس نے کیا کیا؟ اس نے کہا اب مارا گیا. اس نے اس کے پاؤں پکڑ لے. انہوں نے کہا میرے پاس کچھ نہیں, کوئی علم نہیں, کوئی وظیفے نہیں, کوئی تسبیحاں نہیں, میرے پاس دو چیزیں اللہ کا نام اور منت ہے, تیری مہربانی چلا جائے گا میری لاج رکھ لیں گے, ورنہ تو رگڑا دے دے گا میری بےزتی ہو جائے گی. جن کہنے لگا دعوے کرنے والے بڑے آئے جلا دیں گے یہ کر دیں گے, منت کرنے والا کوئی نہیں آیا. دعوے کرنے والے بڑے آئے اور منت کرنے والا کوئی نہیں آیا.
तो उसने कहा अच्छा ठीक है। इसने बड़ी मिनती की गिड़गिड़ा के, तेरी मेहरबानी तो इसको छोड़ देगा, इस बंदे को मुझे पता है इन्होंने कोई गलतियां की होंगी, कोई कोताहियां की होंगी, कोई ज्यादतियां की होंगी, अगर तू छोड़ देगा तेरी इनायत है, मेरी वाह वाह हो जाएगी, गरीब आदमी हूँ, कोई तोहफे भी मिल जाएंगे, कोई सूट मिठाई कोई पैसे मिल जाएंगे, आइंदा भी मेरी कुछ निजाम चल पड़ेगा, अगर तू मुझे रगड़ा दे देगा तो फिर चौधरी, मुझे पता चल गया सारा काम चौधरी ने किया है गांव के। तो फिर जिन कहने लगा चलो ठीक है मैं जा रहा हूं पर आइंदा नहीं आऊंगा, ले फिर तुझे थपकी दे के जा रहा हूं। जिन चला गया, इसने कहा दरवाजा खोलो दरवाजा खोलो दरवाजा खोलो, देखा तो बंदा ठीक ठाक। उसने कहा क्या अमल किया? उन्होंने कहा बस अल्लाह से मांगा है, अमल किया। वो अमल क्या था? उस दिन के बाद वो पीर ही पीर बन गया। तो मेरा हाल भी वही है। अहले फिक्र नजर जानते हैं तुझे, अहले फिक्र नजर जानते हैं तुझे, कुछ न होने पे भी मानते हैं तुझे, कुछ न होने पे भी मानते हैं तुझे। ए नसीर इसको तू फजले बारी समझ, वरना तेरी तरफ देखता कौन है। ए नसीर इसको तू फजले बारी समझ, वरना तेरी तरफ देखता कौन है, कौन देखे। तो भाई मखदूम साहब के पास भी हदीये दो, जैसे बंदा कहने लगे फलां जगह जा रहा हूं चंदा करो, मेरा चंदा मेरा धंधा, पर चंदा मेरा अमाल का है माल का नहीं है, हदीये दे देना और इरादा कर देना कि अपना मेरा नाम का मैंने इसके हाथ हदीये दे दिए, कल मैं कहूं कि अल्लाह तू जाने तेरे फरिश्ते जाने, मैं तो गैब का इल्म नहीं जानता, कौन जाने, अल्लाह ही जाने। अल्लाह इनके हदीये मखदूम साहब से कहूंगा कि पूरी दुनिया का पूरा वर्ल्ड सारा का सारा आपको हदीये दे रहा है, ये सबके हदीये हैं, सबके लिए कबूल फरमा दे। वहां साहबा कराम अहले बैत औलिया बड़ी बड़ी हस्तियां, उनसे भी दरखास्त की आप सबके लिए दुआ फरमा दे, एक हदिया नकद कर ले। अब अलाके तीन दफा दुरूद शरीफ, एक दफा अलहमद शरीफ, तीन दफा कुल हुवल्लाह पढ़े बिस्मिल्लाह के साथ। चलो एक नकद हदिया तो हो गया ना, हैं? हम नियत कर लें कि या अल्लाह जो हदिया पड़ा इसका सवाब हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में और उनके वसीले से मोमिनीन मोमिनात मुस्लिमीन मुस्लिमात सहाबा आले बैत औलिया सालेहीन और खास तौर पे हजरत मखदूम मोहम्मद हाशिम सिंधी ठठवी रहमतुल्लाह अलैह की रूह को हदिया पहुंचे। और मेरे प्यारों को मोमिनीन मोमिनात में अम्बा भी आ गया, अम्मा भी आ गया, खास तौर पे किन को पहुंचे, मखदूम मोहम्मद हाशिम सिंधी ठठवी रहमतुल्लाह अलैह की रूह को हदिया पहुंचे। पहुंचा दिया, सारी दुनिया में हमारे साथ बैठे हैं खवातीन और मर्द भी, सबने हदिया पहुंचा दी। पर यकीन जानिए रूह की दुनिया है बड़ी मजेदार, अगर पैकेज लगाए ना आप बड़ी मजेदार है। मेरी तो ठठक में रातें गुजरी हैं, रातों की रातें गुजरी हैं, रातों की रातें सनसन रातें ड्रोनी रातें रातों की रातें गुजरी, पर रूहों की दुनिया उसका मजा ही और है। पैकेज लगाएं बस पे, पैकेज ही पैकेज, लाजवाब पैकेज। कुछ अरसा मेहनत करनी पड़ती है, कुछ अरसा, और कुछ अरसा मेहनत करने के बाद फिर ऐसा पैकेज लगता है कि जिंदगी हैरान और जिंदगी आसान, कमाल। ये जो जिक्र खास होता है ना, इसको कभी गैर अहम ना समझा करें।
یہ جو پڑھ کے ہدیہ دینا ہے اس کو کبھی غیر اہم نہ سمجھا کر. یہ ذکر خاص بہت بڑی نعمت ہے, ذکر خاص بہت بڑی طاقت ہے. اور یہ پڑھ کے دو تسبیح کل ہو اللہ کی امیر المومنین حضرت عمر رضی اللہ عنہ کو ہدیہ کرنا, یہ بہت بڑا عمل ہے. اور پھر ایک اور بات بتاؤں, یہ مجھے دکھاؤ, یہ اسماء البدرین کو ہم ہدیہ کرتے ہیں. یہ ہمارا اپنا اکری کا چھپا ہوا ہے 10-20 روپے کا کتابچہ, یہ بدری صحابہ کو ہدیہ کرتے ہیں. ابھی پڑھنا شروع ہو رہے ہیں, سوچ نہیں سکتے, ساری کائنات کی ولایت آل رسول اصحاب رسول سے چلی ہے, اور سارے کائنات کی کلندر یہیں سے نکلے ہیں, اور سارے کائنات کے جتنے ولی ہیں ان ہستیوں کے در سے ان کو ولایت ملی ہے. سوچو ان ہستیوں کا اگر نام پڑھ کے دعا مانگی جائے گی کتنی قبول ہوگی. بدری صحابہ 313 اسماء البدرین, بدری صحابہ یہ ابھی ہر دفعہ پڑھی جاتی ہے. میرے کملی والے کے بدری صحابہ کے نام پڑھیں, پڑھ کے ان کے ناموں کے وسیلے سے دعا مانگیں. یہ ہر جمعرات یہ عمل ہوتا ہے, ابھی بھی شروع ہے. بدری صحابہ کے نام پڑھیں, یہ ان ہستیوں کی روحوں کو ہدیہ ہے, یہ ان ہستیوں کی ارواح کو ہدیہ ہے. اور ان ہستیوں کی روحوں کو ارواح کو ہدیہ کر کے پھر ان کے وسیلے سے دعا ہے, ان کے وسیلے سے دعا ہے. اور اللہ کی بارگاہ میں اس کی قبولیت میں انشاءاللہ کوئی شک نہیں, انشاءاللہ کوئی شک نہیں. اور انشاءاللہ حقیقت یہی ہے کہ ان کے وسیلے سے دعا زندگی کا سرمایہ ہے, زندگی کا سرمایہ ہے. کیوں؟ یہ وہ لوگ ہیں جو بخشے بخشے ہیں, جن کے ساتھ اللہ نے قرآن میں لگا دیا رضی اللہ عنہم ورضوا عنہ, میں ان سے راضی, یہ مجھ سے راضی. واہ, جن سے اللہ راضی ہو گیا کام بن گیا, جن سے اللہ راضی ہوگا بہترین مشکلیں حل, پریشانیاں. بدری صحابہ کی ارواح کو ہدیہ کرنا بہت طاقتور عمل ہے, بہت طاقتور عمل ہے. اور ان کی ارواح کو ہدیہ کر کے زندگی کے مسائل حل, مشکلیں دور, ناکامیاں ختم. اللہ اکبر, اللہ اکبر. بدری صحابہ, اس میں اہل البیت بھی ہیں, اس میں اہل البیت بھی ہیں, اس میں حضور کا گھرانہ بھی ہے, اس میں اصحاب رسول بھی ہیں, اس میں جوان بھی ہیں, اس میں بوڑھے بھی ہیں. معاذ اور معوذ دو جوان ہیں, اتنے جوان کے تلوار لٹکاتے تھے تو تلوار نیچے گھسٹتی تھی. یہ بدری حضرات ہیں, بدر والے, فضائے بدر پیدا کر فرشتے تیری نصرت کو اتر سکتے ہیں گردوں سے قطار اندر قطار, اب بھی یہ بدری حضرات ہیں. اور ان کا عمل بھی صدیوں سے آزمودہ ہے, صدیوں سے آزمودہ ہے, صدیوں سے آزمودہ ہے. ان بدری حضرات کو پڑھ کے, ان کی روحوں کو ہدیہ کر کے جو دعائیں مانگیں قبول ہے, قبول ہے, قبول ہے. کہ میں اس لیے آپ سے باتیں کر رہا ہوں, آج انسانیت دکھی ہے, لوگ مسائل کا شکار ہیں, لوگوں کو حل چاہیے. ساری دنیا کا میڈیا صرف مسائل ہی بتا رہا ہے, اور کیا بتا رہا ہے, مسائل ہی بتا رہا ہے نا, اور کیا بتا رہا ہے. ہمیں تو حل چاہیے, مسائل کا حل چاہیے, ہمیں تو مسائل کا حل چاہیے. اب تسبیح خانے کا ممبر مسائل کا حل بتا نہیں رہا, بتانے کی کوشش کر رہا ہے, بتا نہیں رہا, بتانے کی کوشش کر رہا ہے. اور لوگوں کے کام اللہ بنا رہا ہے, اور لوگوں کی مشکلیں ٹل رہی ہیں, اور لوگوں کی ناکامیاں دور ہو رہی ہیں, اور لوگوں کی الجھنیں ختم ہو رہی ہیں, اور لوگوں کو رب کے خزانوں سے برکتوں کے دروازے, وسعت فضل کرم کے دروازے چھولیاں بھر رہی ہیں. اور حقیقت مسائل حل ہو رہے ہیں. ابھی ہم نے مسائل حل ہونے کا ارادہ کیا ہے اور لوگوں کو یہ ملنا شروع ہو گیا, یہ ملنا شروع. تو میں یہ بھی ایک عمل ہے, ہر تسبیح خانے کی جمعرات میں یہ عمل ہوتا ہے, بدری صحابہ والا, اسماء البدرین کا, کہ آل رسول بھی اس میں شامل ہیں, اصحاب رسول بھی اس میں شامل ہیں, اور بڑی بڑے صحابہ, بڑے بڑے اللہ والے, میرے کملی والے کے غلام اس میں شامل ہیں, اس میں شامل ہیں.
اور بڑا فیض ہے اور بڑی برکت ہے اور بڑا کرم ہے. تو یہ جو آپ کا نقش ہے نا لقد جاکم رسول والا, یہ 26 محرم کب بن رہی ہے؟ اگلی جمعرات بن رہی ہے. سبحان اللہ, کیا دن ہے. اور اس کے فائدے تو میں نے آپ کو بتایا, اور اپنے جانساروں کے لیے اس کو 40 دفعہ پڑھنے کی اجازت بھی دی, کمال اجازت تھی. اور ایک چیز اور عجیب غریب ہے, 12 ربیع الاول کے دن یہاں حضور کے بال مبارک کا پانی, جو کہ مدینہ کا ایک عمل ہوتا تھا, میرے آقا کی بیوی ہماری اماں ام سلمہ, مدینہ میں کوئی بیمار ہو جاتا تھا, حضرت ام سلمہ کی بارگاہ میں حاضر ہوتے تھے, وہ حضور کے بال مبارک سے پانی نکال کے وہ دیتی تھی, لوگ ٹھیک ہو جاتے تھے. تو حضور کے بال مبارک کی زیارت بھی 12 ربیع الاول کو تسبیح خانے میں, اور اس کا پانی بھی بھر بھر کے لے جائیں, جی بھر کے. اس سے بڑا شفائیہ پانی کہاں ملے گا, اس سے بڑا بابرکت پانی کہاں ملے گا, اس سے بڑا مسائل کا حل کا پانی کہاں ملے گا. یہ بہت بڑی سعادت ہے 12 ربیع الاول کو تسبیح خانے میں, بہت بڑی سعادت ہے اور بہت بڑا انعام ہے, اعزاز ہے, اکرام ہے. یہ ربیع, اچھا ربیع الاول کو اور بڑے پیکج ہیں, آپ رسالے میں غالب لازم پڑھیں, ربیع الاول کو اور بڑے پیکج ہیں اور حیرت انگیز پیکج ہیں, بہت زیادہ. اس پہ غور کریں کہ 12 ربیع الاول کو تسبیح خانے میں کیا کیا پیکج روحانی دیے جا رہے ہیں, اور آپ جی بھر کے 12 ربیع الاول میں آئیں اور لنگر پکا کے لے آئیں, اپنے ہاتھوں سے بیٹھیں بانٹیں. اچھا تو 3 دفعہ ہم درود پاک پڑھ لیں, درود شفا, روحانی جسمانی بیماریوں کا تصور کرتے, اللہم صلی علی محمد بعدد کل دائن ودوائن مبارک وسلم, اللہم صلی علی محمد بعدد کل دائن ودوائن مبارک وسلم, اللہم صلی علی محمد بعدد کل دائن ودوائن مبارک وسلم. اللہ قبول فرمائے. اب یہ ضرور, اور آپ کی جتنی بھی نفلی اعمال نیکیاں تسبیح ہیں, یہ ساری کی ساری تصور کریں کہ ہم نے ایک جگہ جمع کی, اللہ نے فرشتوں کی ڈیوٹیاں لگائیں, وہ ساری نیکیاں ہماری جھولیوں میں ڈالی, اور جھولیوں میں ڈال کے وہ سارے کا سارا جو ہے ہم نے اپنے پیاروں اور اپنے عزیزوں کو یہ سب ہدیہ دے دیا انشاءاللہ, اللہ کے فضل سے, اللہ کی رحمت سے, اللہ کی مہربانی سے کام ہو گیا انشاءاللہ, اپنے مرحومین کو ہدیہ کریں. اچھا سخی جو ہے نہ اکیلا آتا ہے, نہ اکیلا جاتا ہے, نہ اکیلا بیٹھتا ہے, تسبیح خانے میں پورا ہفتہ محنت کیا کریں, تسبیح خانے میں پورا ہفتہ محنت کیا کریں, پورا ہفتہ محنت کیا کریں, اپنے لوگوں کو تیار کیا کریں, ان کو ساتھ لایا کریں, پورا ہفتہ محنت کیا کریں. سخی وہ ہوتا ہے جو خود کہتا ہے مجھے ملے تو دوسروں کو بھی ملے. سوچیں یہی نورانی روحانی وظائف میں خود چھپا کے بیٹھا رہتا, آپ کو نہ بتاتا تو پوری دنیا میں فیض تو نہ پھیلتا. میں نے کہا نہیں, میں اکیلا نہیں, آپ سب کے لیے ہے, تو آپ بھی سخی بنے, آئندہ کے لیے اکیلے نہ آئیں, اور اپنے پورا ہفتہ اپنے مخلصین دوستوں کو تیار کریں, خواتین بھی مرد بھی, اکیلے نہ آئیں. اور میرے چندے کا تو آپ کو علم ہوگا, میرا چندہ آپ, میں بتاتا ہوں آپ کا اپنا چندہ, اور لٹکانے والا جو سورۃ توبہ کی آخری دو آیت کا تعویذ ہے جو 9-10 محرم میں تقسیم ہوا, اس کو جمعرات کو لکھ کر درخت پہ لٹکا دیں, وہ آئندہ جمعرات بنتی ہے. اور اسم اعظم کا روحانی دم 4 ستمبر بروز اتوار, کون سے ستمبر کو, کون سے, 4 ستمبر بروز اتوار بعد نماز فجر ہوگا, مراقبہ کشف المحجوب, اور دم کرانے والے اونچی آواز میں کلمہ پڑھتے ہوئے آئیں, اور خواتین ہر حال میں دم میں شامل ہو سکتے ہیں. اور ابکری کی جو روحانی کلاس ہے نا 2022 کی, اور حزب البحر کا چلہ, یہ دونوں چیزیں اکٹھی ہو رہی ہیں 5-6-7-8 سفر کو,
یہ سفر بنتا ہے ستمبر کے مہینے میں. روحانی کلاس کے عملیات وظائف سیکھیں, وہ اور حزب البحر کا چلہ, یہ 5, 6, 7, 8 سفر کا مہینہ ہوگا, ستمبر کا مہینہ ہوگا اور ادھر سفر کا مہینہ ہوگا. اور تسبیح خانے میں بجلی, سولر, پلمبر, پینٹ کے اور لفٹ کے اور کسی بھی چیز کے, سپیکر کے, میکینک دیکھ بھال کے لیے اپنا ٹیلینار کا نمبر, اپنا ٹیلینار کے نمبر پر بھیجیں اپنا نام, اپنا پتہ, چھوٹی چھوٹی جو بھی خدمت کرنا چاہیں آپ ضرور بھیجیں. آپ گھریلو جھگڑوں, میاں بیوی کی ناچاکیوں, نسلوں میں کبھی طلاق نہ ہو تو پھر گھر میں رزق دولت کی کمی نہ ہو, رزق دولت کی کمی نہ ہو اور گھر سے بیماریاں پریشانیاں اور تکلیفیں ختم ہوں, بیماریاں پریشانیاں تکلیفیں ختم ہوں, تو 21 جمعراتوں کی یہاں حاضری کی منت مانیں. آئیں مغرب سے پہلے, دعا سے پہلے نہ جائیں. نئے شادی شدہ جوڑے بھی منت مانیں, فیملیاں بھی, انشاءاللہ مرادیں پوری ہوں گی. اور کوئی اگر مجبوراً چوک جائے جمعرات تو بعد میں پوری کر لیں. سورت اخلاص کی 11 جمعراتوں کا عمل تسبیح خانہ لاہور میں 29 ستمبر بروز جمعرات سے شروع ہوگا, 29 ستمبر میں. وہ ہر سال کا عمل ہوتا ہے اور ہر سال اس سے مرادیں پوری ہوتی ہیں. 29 ستمبر بروز جمعرات سے شروع ہوگا. ہر جمعرات مختصر عمل میں 40,000 دفعہ سورت اخلاص پڑھی جائے گی, یہ 10 منٹ پڑھی جاتی ہے تقریباً. دل کی ہر مراد پوری ہوتی ہے. 8 دسمبر بروز جمعرات اس کی اختتامی اور الوداعی دعا ہے, اور اسی سورت اخلاص کی 11 جمعراتوں کے اختتامی اور الوداعی دعا 8 دسمبر کو لنگر اپنے ہاتھوں سے تقسیم کریں. لنگر کو ہمیشہ ہدیے کی نیت سے تقسیم کریں اور اپنے ہاتھوں سے دل کھول کر تقسیم کریں, اپنے ہاتھوں سے ہدیے کی نیت سے. ربیع الاول کی عاشقانہ گھڑیاں تسبیح خانے میں گزاریں. 8 روحانی پیکج ہیں جو رسالے کے صفحہ نمبر 64 پہ ضرور دیکھیں. 8 روحانی پیکج ہیں عاشق و دیوانوں اور مخلصوں کے لیے. بہترین موقع کہ روحانی جانیساروں کا 140 دن کا عمل جو 19 مئی کو شروع ہوا تھا, اس کی اختتامی دعا 12 ربیع الاول بعد نماز عصر ہوگی. جانیساروں کا عمل, اور اس عمل کا ہدیہ سبز میٹھے چاول, میوہ جات بھی سبز ہوں وہ, یا کوئی اور لنگر بھی پکا سکتے ہیں, اور لنگر بھی پکا سکتے ہیں اور پکا کر لائیں اور اپنے ہاتھوں سے تقسیم کریں. ہر ماہ ایک کاپی روحانی طبی مشاہدات اور تجربات کی ضرور لکھیں اور پہنچائیں, اور رمضان المبارک کی کاپیوں کی قرآن اندازی امانت ہے, جلد لوٹائی جائے گی انشاءاللہ. اگر میرے والدین کی دعائیں لینا چاہتے ہیں تو حویلی میں چند دن, چند ہفتے, چند مہینے گزاریں, اور میرا چندہ حامیم لا ینصرون 313 بار, یا حفیظ و یا سلام, روزے, حفاظتی اعمال اللہ سے مانگیں. اور ذکر خاص کا کارڈ امانت ہے, ذکر خاص کا کارڈ, اس میں خیانت نہ ہو, یہ ساتھ نہ لے جائیں. اور بندشوں کے توڑ اور مسائل کے حل کے لیے تسبیح خانے میں ہر ہفتے 3 دن کا روحانی چلہ جو کہ جمعرات عصر سے اتوار ظہر تک جو ہے اختتامی دعا ہوتی ہے, اس میں ضرور شامل ہوں مسائل اور بندشوں کے توڑ کے لیے اور مشکلات کے حل کے لیے. آپ بوڑھے ہیں یا جوان, دنیا آخرت کی اگر خیریں پانا چاہتے ہیں تو تسبیح خانے میں عبادت اور خدمت کے لیے وقت گزاریں, اور بوڑھے اور ریٹائر حضرات یہاں اپنی زندگیاں وقف کریں. اس سے بڑی قیمتی زندگی کوئی نہیں ہوگی, اس سے بڑی قیمتی زندگی. اور منٹوں گھنٹوں نہیں بلکہ سیکنڈوں میں اگر مسائل کا حل چاہتے ہیں تو لوگوں کو اپنی یوٹیوب چینل سبسکرائب کرائیں, یہ اپنا مشن بنا لیں, اور اس مشن میں انشاءاللہ آپ کے مسائل حل, آپ کی مشکلیں دور اور آپ کی پریشانیاں حل ہوں گی اللہ کے فضل سے, اللہ کی رحمت سے. حجویری محل میں موبائل فون کے سگنل کا مسئلہ حل نہیں ہوا, احباب ضرور توجہ فرمائیں. اور تسبیح خانے میں تبرکات کی حفاظت کے لیے احباب توجہ کریں, موسمی اثرات ہیں, ہم نے تسبیح خانے میں تبرکات کی حفاظت کے لیے ذمہ دار مقرر کیے ہیں لیکن وہ مصروف ہیں, بہت زیادہ, بہت بے توجہ کر رہے ہیں,
اس سلسلے میں بہت توجہ کریں کہ تبرکات کی حفاظت. آئندہ 9-10 محرم انشاءاللہ روحانی پیکج حجویری محل میں ہوں گے. عمرے میں جانے والے احباب جاتے ہوئے اگر ابکری کے ٹیلینار کے نمبر پر رابطہ کر لیں پہلے سے, انہیں کوئی ہلکا سا پیکٹ دیا جائے گا, وہاں مخلصین کو پہنچا دیں. ٹیلینار کے نمبر پہ رابطہ کر لیں تو بہت زیادہ سعادت ملے گی انہیں. عمرے پہ جانے والے حضرات, مخلصین کا مسلسل اصرار اور اجازت ہے, وہ یہ ہے, غور سے سنیں, 9 اور 10 محرم کو مخلصین نے بہت زیادہ لنگر تقسیم کیا, بہت خیریں اور برکات سمیٹیں. بے شمار عقیدت مند لنگر اور سبیل لگانا چاہتے تھے مگر سہولت نہ ہونے کی وجہ سے پریشان تھے. آئندہ سے ایسے احباب جو اپنا انتظام خود نہیں کر سکتے, لنگر اور سبیل لگوانے کے لیے ٹیلینار کے نمبر پر 100% اعتماد اور بھروسہ کریں, صرف میسج اور واٹس اپ کے لیے. ٹیلینار کا جو ہمارا نمبر ہے 03438710009, اس نمبر پر بھروسہ کریں 100%. اور جو حضرات لنگر اور سبیل لگوانا چاہتے ہیں آئندہ, یعنی بارہ ربیع الاول میں بھی 9-10 محرم میں بھی, اور لقد جاءکم والے عمل 40 بار آپ کو اجازت دی ہے, اس کو بہت توجہ سے کرتے رہیں. کچھ افراد چند دن تسبیح خانے میں گزار کر پھر لوگوں سے امداد مانگتے ہیں, ایسے لوگوں کی حوصلہ افزائی نہ کی جائے اور اس کی فوراً اطلاع کی جائے. خواتین حبس پر اعتراض کرتی ہیں, بعض کہتی ہیں دروازے کھول دیں, بعض کہتی ہیں کھڑکیاں بند کر دیں, بعض کہتی ہیں یہ کر دیں. آپ سوچیں, گھر میں ماں کے 4 بچے ہوتے ہیں, ان کا مزاج اپنا ہوتا ہے, ہم کس کس کی بات مانیں. ہمارا مقصد خواتین کی حبس کا حل کرنا ہے. اور ابکری کی پوسٹیں اب عربی زبان میں بھی فیس بک پر موجود ہیں, ابکری عربک آفیشل. ابکری کی پوسٹیں جو ہیں عربی زبان میں بھی اب فیس بک پر موجود ہیں, اس میں توجہ کریں. ایک سوال ہے کہ سورت توبہ کا نقش کس کپڑے میں ہم لپیٹیں, یہ سفید کپڑا ہو یا نیلا؟ سفید نیلا دونوں کپڑے میں لپیٹیں. اور ایک پرچی آئی ہے, جہاز والے منظر کی بات رہ گئی. ہاں وہ رہ گئی, باقی اچھا کیا. اچھا, ایک سورت یوسف میں نے عرض کیا تھا کہ سورت یوسف ابکری کوئی چیز جو ہے وہ بیچنا چاہتا ہے لنگر کے لیے, تو وہ اس کے لیے سورت یوسف کی آیت نمبر کون سی؟ 80. ہر نماز کے بعد 11 بار پڑھیں اس تصور کے ساتھ کہ اللہ اس چیز میں نفع عطا فرما اور وہ چیز بک جائے. احباب اس پہ ضرور توجہ فرمائیں. اچھا, جہاز کی بات یہ ہے, روحانی کتابوں میں ایک بات پڑھی تھی, جس طرح زمین والوں کو آسمان نیلا نظر آتا ہے, آسمان والوں کو زمین نیلی نظر آتی ہے. یہ منظر میں نے پہلی دفعہ دیکھا. ہوا یہ کہ بارشیں تھیں, ہمارا جہاز مدینہ منورہ سے جہاز آیا, بڑا جہاز تھا, 300 سے زیادہ اس میں افراد تھے, وہ یہاں لینڈ نہ ہو سکا, اس کو ملتان لے گئے. ملتان ایئرپورٹ پہ کھڑا رہا 5.5 گھنٹے بس اسی کشمکش میں. پھر صبح لاہور لائے اسی جہاز کو واپس. جب لاہور کی فضاؤں میں, اور ملتان سے ہی دیکھ رہے تھے لاہور نہیں, کیونکہ دن کا اجالا تھا, ہر طرف پانی ہی پانی تھا, زمین ساری نیلی نظر آ رہی تھی, ایسے جہاز پہ بیٹھے ہوئے جیسے آپ یہاں آسمان نیلا نظر آئے, ساری نیلی نظر آ رہی تھی ساری زمین, دن تھا. ملتان میں کھڑکی کے ساتھ بیٹھا تھا, ملتان سے میں نے نیچے دیکھنا شروع کیا, میں لاہور پہنچا ہوں اور زمین ساری نیلی تھی. اس کا راز میں کبھی بیان کروں گا, یہ میں نے دیکھا اور روحانی کتابوں میں پڑھا تھا کہ آسمان والوں کو بھی ایسے زمین نیلی نظر آتی ہے جیسے زمین والوں کو آسمان نیلا نظر آتا ہے. یہ کبھی راز میں آپ کی خدمت میں بیان کروں گا. جو حضرات پہلے سے بیعت ہیں وہ تجدید بیعت کر لیں, جو بیعت ہونا چاہتے ہیں, جو کلمات میں پڑھاتا جاؤں ان کلمات کو میرے ساتھ پڑھتے جائیں گے اور انشاءاللہ بیعت ہو جائیں گے. اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدا عبدہ ورسولہ. لا الہ
اللہ محمد الرسول اللہ استغفر اللہ ربی من کل ذنب واتوب الیہ. یا اللہ میں نے توبہ کی شرک سے، بدعت سے، صغیرہ کبیرہ گناہوں، تیری ہر نافرمانی سے، عہد کیا تیرا حکم اور تیرے حبیب کے طریقوں کے مطابق زندگی گزاروں گا. یا اللہ میرے عہد کو قبول فرما. بیعت لی میں نے حضرت خواجہ سید محمد عبداللہ حجویری رحمت اللہ علیہ کے سلسلے میں، یا اللہ میری بیعت کو قبول فرما. تین تسبیحات کا اہتمام کرتے رہیں، نماز تلاوت اس کا اہتمام کرتے رہیں، اپنے حلال حرام جائز ناجائز پہ بہت نظر رکھیں، اور سب سے زیادہ نفع اس کو ہوتا ہے جو رابطے میں رہتا ہے. یہ درس، جمعرات کی حاضری یا اپنے مقام پہ درس سننا، یہ سب رابطہ ہے. میں بھی رابطے کا محتاج ہوں، آپ بھی رابطے کے محتاج ہیں. جمعرات میں بھی آتے رہیں، اپنے مقام پہ بھی درس سنتے رہیں، ہم سب رابطے کے محتاج ہیں. اب ذکر خاص ہوگا، اس کے بعد اس میں ذات کا ذکر ہوگا، پھر مراقبہ ہوگا، اور مراقبے کے بعد مراقبہ ہوگا، اور پھر مراقبے کے بعد جو ہے وہ انشاءاللہ دعا ہوگی. تو ذکر خاص توجہ سے کریں. بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، اس میں ذات کا ذکر ہوگا، اللہ کا دھیان، اللہ کا ذکر، اللہ کے دھیان کے ساتھ بہت دل کی گہرائیوں سے، اندر کے درد سے، پورے جذبے سے اس میں ذات کا ذکر، اور پھر اس کے بعد جو ہے دعا ہوگی، مراقبہ ہوگا، اور پھر دعا ہوگی، اور پھر ٹافیوں اور تسبیحوں میرے ساتھ پڑھی ہیں، دم ہوگا. یہ ان حضرات کو دی جائیں گے جو یکم رمضان سے آخری عید تک اللہ کے مہمانوں کی خدمت کریں گے، یہ تسبیح ٹافیاں انہیں دی جائیں گی. تو اب اللہ کا ذکر اللہ کے دھیان سے کریں، اور پورے جذبے سے کریں، اور عرشوں تک آواز پہنچے اللہ کے خزانوں کی کہ میرے بندے مجھے پکار رہے ہیں، اور درد کی گہرائیوں کے ساتھ، پورے جذبے کے ساتھ لائٹیں بند کریں. اللہ ہو، 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 oh.
اللہ 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 اللہ
اللهم صل على محمد عبدك ورسولك وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات يا اول الاولين يا اول الاولين يا اول الاولين يا اخر الاخرين يا ذا القوة المتين يا راحم المساكين يا راحم المساكين يا راحم المساكين يا راحم المساكين يا ارحم الراحمين يا اكرم الاكرمين يا اجود الاجودين يا ذا الجلال والاكرام يا ذا الجلال والاكرام يا ذا الجلال والاكرام ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وادخل الجنة مع الأبرار يا عزيز يا غفار يا عزيز يا غفار يا عزيز يا غفار يا رب العالمين يا رب العالمين يا رب العالمين اللہ پوری انسانیت کے جتنے لوگ ہیں جنات ہیں انسان ہیں سب کے دلوں کو اپنی محبت اور معرفت کے لیے قبول فرما، محبت اور معرفت کے لیے قبول فرما، محبت اور معرفت کے لیے قبول فرما، قبول فرما، قبول فرما، قبول فرما، قبول فرما، ہمارے مسائل حل فرما، مشکلیں دور فرما، ناکامیاں ختم فرما، علت ذلت اور قلت سے بچا، بن مانگے عطا فرما، بن مانگے عطا فرما، اور دنیا اور آخرت کی ساری ضرورتیں غیب سے پوری فرما، ساری مشکلیں حل فرما، اپنی رحمت اور مدد عطا فرما، اللہ کسی آمین کہنے والے کی محتاجی دور نہ ہو، ایسا نہ کر، سب کی محتاجی دور فرما، سب کی مشکلیں حل فرما، سب کی پریشانیاں دور فرما، سب کے گناہوں کو معاف فرما، سب کے ساتھ اپنی مدد متوجہ فرما اور سب کے ساتھ اپنا فضل اور کرم متوجہ فرما. ادا ہمارے اٹھے ہاتھ قبول فرما، ہمارے بولے بول قبول فرما، ہمارے نکلے لفظ قبول فرما، ہمارے اٹھے پاؤں قبول فرما، ہمارا مال جان وقت لگانا قبول فرما، قبول فرما، قبول فرما، قبول فرما، کوئی رد نہ فرما. کسی محبوب کی آمین قبول فرما، کسی مقرب کی آمین قبول فرما، اللہ کسی دکھیارے کی آمین قبول فرما، اور اس آمین کی وجہ سے سب کے مسئلے حل فرما، سب کی پریشانیاں دور فرما، سب کی محتاجیاں ختم فرما، سب کو دو محتاجیاں ختم فرما، سب کے حالات بہتر فرما، سب کی ناکامیاں ختم فرما، سب کی مشکلیں حل فرما، سب کی پریشانیاں دور فرما، سب کو دنیا بھی عطا فرما، آخرت بھی عطا فرما، رزق اور صحت بھی عطا فرما، بیٹے اور نعمتیں بھی عطا فرما، بیٹے اور نعمتیں بھی عطا فرما، اور جن کو بیٹے دیے ہیں ان کو دنیا آخرت کی سرخروئی دے، عافیت دے، عزت دے، برکت دے، صحت دے، سکون دے، چین دے، خوشیاں دے، خوشحالیاں دے، عافیتیں دے، موت کے وقت کلمہ نصیب فرما، بری موت سے بچا، بری تقدیر سے بچا، برے نصیب سے بچا، برے وقت سے بچا، اے اللہ برے دن سے بچا، اللہ بری خبروں سے بچا، اللہ بری اطلاعوں سے بچا، اللہ برے دوستوں سے بچا، اللہ برے وقت سے بچا، اپنا رحم فرما، اپنا کرم فرما، اپنا فضل فرما، اپنی عطائیں فرما، ہماری دنیا بہتر فرما، ہماری آخرت بہتر فرما، اور ہماری دنیا بہتر، آخرت بہتر فرما، بن مانگے عطا فرما، بن مانگے عطا فرما، بن مانگے عطا فرما، دنیا بن مانگے عطا فرما، آخرت بن مانگے عطا فرما، کسی کی دعا رد نہ فرما، سب کی دعائیں قبول فرما، سب کی دعائیں محبوب فرما، سب کی دعائیں قبول فرما، بیماروں کو صحت عطا فرما، اللہ میری ایک مخلص بیمار ہے انہیں صحت دے دے، تندرستی دے دے، شفا اور عافیت دے دے، اللہ تو سب پہ کرم کر دے، سب پہ رحم کر دے، اللہ رونے والوں کو دے دے، اللہ سسکنے والوں کو رہ دے، اے مانگنے والوں کو دے دے، آمین کہنے والوں کو دے دے، اور سننے والوں کو دے دے، سب کو دے دے، سب کو دے دے، اور سب کو دے دے، اور سب کو دے دے، دنیا بھی آخرت بھی، رزق بھی صحت بھی، شفا بھی عطا بھی، کرم بھی فضل بھی، رحم بھی رحمت بھی، ہماری دنیا آخرت بہتر فرما، بہتر فرما، بہتر فرما، بہتر فرما، آمین 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 آمین. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وازواجہ وبناتہ واہل بیتہ واہل بیتہ وعترتہ اجمعین آمین برحمتک یا ارحم الراحمین.